نبی کریم صلی اللہ علیہ وسلم نے بیت اللہ میں ایک آدمی کو تلبیہ کہتے ہوئے سنا، وہ بار بار کہہ رہے لبیک ان شکرما، میں شکرما کی طرف سے حاضر ہوں. تو آپ نے پوچھا بھائی یہ کون ہے؟ تو کہنے لگا میرا عزیز رشتہ دار ہے. فرمایا تم نے اپنا حج کیا پہلے؟ اس نے کہا نہیں. فرمایا پہلے اپنا حج کر، آئندہ اس کی طرف سے کرنا. تو حج بدل جو ہے نا وہ ہو سکتا ہے جب کسی شخص نے اپنا حج کیا ہوا ہو تو وہ دوسرے آدمی کی طرف سے بھی حج کر سکتا ہے. ایک عورت آئی تھی بخاری میں ہے، کہنے لگی میں اپنی میری ماں جو ہے وہ حج کرنا چاہتی تھی، تو کیا اپنا حج جو انہا، کیا میں اپنی ماں کی طرف سے حج کروں؟ تو آپ نے فرمایا تجھے بتا اگر تیری ماں کے اوپر قرض ہوتا تو تو ادا کرتی؟ اس نے کہا ہاں. تو فرمایا فدین اللہ حق، کو اللہ کا قرض زیادہ حق رکھتا ہے اس کو ادا کیا جائے. تو حج کر لے یا عمرہ کر لے، اسی طرح میت کی طرف سے صدقہ کر لے، صدقے کا اجر بھی میت کو پہنچتا ہے. یہ وہ چیزیں ہیں جو کتاب و سنت سے ثابت ہیں، ان کا فائدہ میت کو ہوتا ہے. سات شرط یہ ہے کہ مرنے والا کفر اور شرک پر نہ مرا ہو، کیونکہ اگر کفر اور شرک پر مرا ہو تو کسی چیز کا اس کو نفع نہیں ہوگا. ما کان للنبی والذین آمنوا ان یستغفروا للمشرکین، نبی اور ایمان والوں کے لیے جائز نہیں ہے کہ وہ شرک کرنے والے لوگوں کے لیے بخشش کی دعا مانگے. اسی طرح اگر کوئی شخص جہاد اور قتال کے میدان میں ہے اور وہ پیرا دے رہا ہے، اور پیرے دیتے ہوئے اس کو پیرے کی حالت میں ہی موت آ گئی، یہ بھی صحیح حدیث موجود ہے، تو اس کا یہ جو عمل ہے نا روزانہ ہی اس کے نام عمل میں لکھا جاتا ہے، یہ مرنے کے بعد بھی اس کا فائدہ اس کو ہو رہا ہے. اور ایک حدیث ہے یہ مسلم شریف میں کہ اذا مات الانسان انقطع عمله الا بالصلاه، جب بندہ مر جاتا ہے تو اس کے سارے عمل منقطع ہو جاتے ہیں مگر تین عمل باقی رہتے ہیں، اور وہ تین عمل کون سے ہیں؟ فرمایا کہ علم ينتفع به او من صدقه جاریه او ولد صالح يدعو له. اگر وہ نفع بخش علم چھوڑ جاتا ہے، کسی کو کتاب سنت پڑھا گیا ہے تو اس کا نفع بھی مرنے کے بعد اس کو ہوتا رہتا ہے، نیک اولاد ہے ماں باپ کے حق میں دعا کرتی اس کا نفع بھی ہوتا رہتا ہے، صدقہ جاریہ کر کے جب تک نیکی کا کام جاری ہے وہ جاری کرنے والے کو برابر کا اجر ملتا ہے. یہ تو نصوص سے ثابت ہے. باقی رہا یہ جو قرآن خوانی کا سسٹم ہے جس کو لوگ اس کو سارے سواب سمجھ جائیں اور باقی کاموں کو ذکر نہیں کرتے، تو یہ عمل کتاب و سنت سے کہیں بھی ثابت نہیں ہے. نبی علیہ السلام کے صحابہ، آپ کی زندگی میں آپ کی اولاد فوت ہوئی ہے، کہیں نہیں ملتا صحابہ کا اجتماع کر کے یا خود قرآن حکیم پڑھ کر اس کا ثواب بخشا ہو، تو یہ کہیں ثابت نہیں ہے. جو چیزیں ثابت ہے وہ میں نے آپ کے سامنے رکھ کر دی. میرے گھر چوری ہو چکی ہے، حفاظت کے لیے کتا رکھنا چاہتا ہوں، کیا جائز ہے؟ میرے بھائیوں کھیتی کے لیے جو ہے نا باہر کھیتوں میں کتا رکھنے کی اجازت نبی علیہ السلام نے دی ہے، گھروں کے لیے اجازت نہیں دی. اگر کھیتی مویشی جانور وغیرہ کو جن گھروں میں کتے ہوں، نبی صلی اللہ علیہ وسلم نے بتایا کہ وہ رحمت کا فرشتہ داخل نہیں ہوتا. تو چوری کے ہوئی تو اس کے لیے اور حفاظت کرے، جہاد کی ٹریننگ لو، تربیت لو، اپنے گھروں میں اسلحہ رکھو، خود حفاظت کا سامان پیدا کرو. کیا اعتکاف والے بھائی خدمت کر سکتے ہیں؟ اعتکاف والے بھائیوں کو سوائے ضرورت کے اپنے اس جگہ سے خارج نہیں ہونا چاہیے. باقی لوگ جو اعتکاف میں نہیں ہیں ان کا حق ہے وہ ان کی خدمت کریں، اگر وہ لوگ موجود نہ ہوں تو پھر یہ ضرورت پوری کرنے کے لیے کام کریں، وغیرہ نہیں. یعنی حد الوسعت کوشش کرنی ہے کہ جائز نہیں آئی تو دوسرا علاج کرتے ہیں. بھائی نے سوال لکھا ہے کیا اعتکاف والے بھائی خدمت کر سکتے ہیں؟ تو پہلی بات تو یہ ہے کہ جو بھائی اعتکاف میں نہیں ہے ان کا حق ہے وہ معتکفین کی خدمت کرے، ان کے لیے کھانا تیار کریں، ان کے لیے کھانا لگائیں. اگر ایسے لوگ موجود نہ ہوں تو پھر صورت یہ ہے کہ معتکف شخص جو ہے وہ اپنے لیے کھانے کا بندوبست کر سکتا ہے. نبی کریم صلی اللہ علیہ وسلم اپنی حاجت کے لیے اپنے گھر تشریف لے جاتے، چلتے چلتے جا کر جو ہے کوئی مریض کا حال بھی پوچھ لیتے، اور آپ صلی اللہ علیہ وسلم اپنی ضرورت جو قضاء حاجت وغیرہ ہوتی وہ بھی گھر جا کر کر کے واپس آ جاتے، لیکن وہاں قیام نہیں کرتے تھے، ٹھہرتے نہیں تھے. تو مسجد کے اندر اگر کھانے کا انتظام نہ ہو، بھائی اگر دور سے آیا ہے یا اس کا کھانا نہیں پہنچ رہا، تو اس صورت میں وہ ہوگا، وغیرہ عام حالت میں اپنے اعتکاف والی جگہ سے اس کو نہیں نکلنا چاہیے. تو اعتکاف کا اصل مقصد یہ ہے کہ خلوت اور تنہائی انسان کو نصیب ہو اور دنیا کے معاملات سے کٹ کر اللہ کی بندگی یہ 10 دن جو ہے وہ کر لے. कंप्यूटर पर गेम खेलना जायज है, क्रिकेट खेलना देखना। मेरे भाइयों, गेम हमेशा ऐसी खेलनी चाहिए जिसका इंसान के जिस्म को, सेहत को फायदा हो, तीन इस्लाम को फायदा हो। अगर ऐसी गेम है जिसके पढ़कर इंसान अल्लाह की याद से गाफिल हो जाता तो वो बातिल है। अबू दाऊद किताबुल जिहाद में हदीस है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, कुल्लु मा यलहू बिहिर रजुलु फहुवा बातिलुन, हर वो खेल जिसके जरिए इंसान गाफिल हो जाता है वो बिल्कुल बातिल है। खेलें इस्लाम में उस दौर में क्या थी, उसमें घोड़सवारी है, तैराकी है, निशानाबाजी है, दौड़ है, ये खेलें नबी करीम सल्लल्लाहु अलैहि वसल्लम खुद खेलते थे। तो इसलिए ऐसी खेल जिससे इंसान के वजूद को फायदा हो, वक्त का ज़िया ना हो, वो कोई भी हो तो वो जायज और दुरुस्त होगी। और वो खेल जिसमें पढ़कर जिसका कोई फायदा भी ना हो या पढ़कर वक्त जाया होता हो तो वो खेल खेलना जायज नहीं। क्या हुजूर का साया था या नहीं? अगर नहीं था तो वजह बयान करो। शुक्रिया। अच्छा, एक और सवाल भी। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का साया था, इसकी आदीस भी है और कुरान से भी इस्तदलाल है। 13वें पारे का सजदा और 14वें पारे का सजदा, दोनों मुकाम पर जो सजदे वाली आयात है ना, इसमें अल्लाह ताला ने ये बात बयान की है कि अल्लाह की ने अपनी हर मखलूक का जो है ना वो साया बनाया है। तो नबी अलैहिस्सलाम मखलूक में शामिल है, खालिक नहीं है। तो दूसरी बात, हदीस के अंदर भी बात मौजूद है, मुस्नद अहमद की हदीस है, एक रोज नबी करीम सल्लल्लाहु अलैहि वसल्लम सफर पर निकले। आपकी आदत मुबारक थी जब सफर पर जाते तो बीवियों के दरमियान कुरा अंदाजी करते, जिसका कुरा निकलता उसको साथ सफर पर लेकर जाते। तो उस एक सफर में नबी अलैहिस्सलाम के साथ दो बीवियां थी, ज़ैनब और सफिया रज़ी अल्लाहु ताला अन्हुमा। तो हज़रत जो ज़ैनब थी उनके पास दो ऊंट थे सवारी के, और बीबी सफिया के पास एक ऊंट था। तो बीबी सफिया का ऊंट बीमार हो गया, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने ज़ैनब से कहा, तेरे पास दो है तू एक इसको दे दे। तो चूंकि ये जो सुकराते का मसला है ये नबियों के घर भी रहा है, तो ज़ैनब ने वो कहने लगी, मैं यहूदिया को क्यों दूं, क्योंकि वो एक यहूदी सरदार की बेटी थी ना, तो वो ताना दिया पुराना। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम बीबी ज़ैनब की इस बात पर उनसे नाराज हो गए। स्पीकर ऊपर वाला ना हो या बार भाइयों को आवाज ना जाए। अच्छा, जो लोग बात सुनने वाली है, जो लोग ये कहते हैं कि नबी अलैहिस्सलाम का साया नहीं था, वो दलील क्या देते हैं? पहले एक मफरूजा कायम करते हैं, उसके बाद फिर अगला मसला करते हैं। मफरूजा उन्होंने ये बना लिया कि आप नूर थे तो नूर का साया नहीं होता, तो ये मफरूजा ही गलत है, और नूर का साया ना होने वाला मसला भी गलत है। मफरूजा ये इसलिए गलत है, कुरान की आयात मौजूद है आपके बशर होने के ऊपर, कुल इन्नमा अना बशरुम मिस्लुकुम, अल्लाह ताला ने कुरान हकीम में ये बात कई जगह बयान की है। तो जब आप सल्लल्लाहु अलैहि वसल्लम की बशरियत का खुद कुरान के अंदर तज़किरा मौजूद है, बल्कि ये इतना वाज़ह मसला है कि जिस वक्त सऊदी अरब ने अहमद रजा खान बरेलवी के तर्जमा पर पाबंदी लगा दी कि ये तर्जमा और जो नईमुद्दीन मुरादाबादी ने उसकी तफसीर लिखी है ये दोनों सऊदी अरब में दाखिल नहीं हो सकते, क्योंकि उसके अंदर कुफरिया और शिरकिया इबारात थी, पाबंदी लग गई। तो बरेलवी उलमा जो थे सरगोधा के इलाका में, जो सियाल शरीफ का इलाका है, तो सियाल शरीफ में ख्वाजा कमरुद्दीन सियालवी बहुत मशहूर है, हमीदुद्दीन सियालवी, तो ख्वाजा हमीदुद्दीन सियालवी के यहाँ ये बड़े इनके अकाबर उलमा जमा होकर इन्होंने शाफात के नाम एक खत लिखा, जिस खत में अपने अकायद की वजाहत की कि हमारे ऊपर इल्जाम लगाए गए, हमारा अकीदा गलत आपको बताया गया है, और जिस वजह से कुरान पर आप लोगों ने पाबंदी लगा दी हमारे। वो खत इनके दो रिसाले निकले, गुजरावाला से रिसाला निकलता रज़ाए मुस्तफा, और एक बेरा से रिसाला निकलता है ज़ियाए हरम, ये पीर करम शाह साहब जो बेरे वाले थे उनकी जेरे दारत निकल रहा भी निकल ज़ियाए हरम। ज़ियाए हरम जनवरी 1986 का शुमारा है, और रज़ाए मुस्तफा जो गुजरावाला से निकलता ये फरवरी 1986 का शुमारा है। अगर ये शुमारे आपको ना मिले तो ये जो ये दरबार के साथ इनका एक इदारा है ये ज़ियाल कुरान, तो ज़ियाल कुरान वालों ने अहमद रजा खान के हालात पर एक किताब शाया किया अनवार रजा, उसके अंदर भी ये खत छपा हुआ है। तो उसके अंदर जो इन्होंने अपने अकायद की वजाहत की तो बशरियत वाले अकीदे की भी वजाहत की, कहने लगे कि लोगों ने आपको हमारे बारे में बताया कि ये इनके बुजुर्ग और ये बशरियत नबी के कायल नहीं है। تو انہوں نے لکھا تو شاہ آباد کو جو خط لکھا اس میں کہتا ہے کہتے ہیں کہ ہمارے یہ دونوں بزرگ یعنی احمد رضا خان اور نعیم الدین مراد آبادی انبیاء رسل کی بشریت کا انکار کیسے کر سکتے تھے جبکہ قرآن کریم واضح گواہی دیتا اور صراحتن بیان کرتا ہے کہ انبیاء رسل بشر ہیں. پھر آگے انہوں نے لکھا کہ ہمارے ان بزرگوں کے نزدیک انبیاء رسل کی بشریت کا منکر دار اسلام سے خارج ہے. یہ آج بھی خط ان کا اس کتاب کے اندر تباہ شدہ موجود ہے. تو یہ بات مانتے ہیں خود کہ بشریت نبی کا منکر اسلام سے خارج ہے. جب آپ صلی اللہ علیہ وسلم بشر تھے اور قرآن کی گواہی موجود ہے, عقائد کی کتابوں میں یہ مسئلہ لکھا ہوا اس طرح موجود ہے, تو بشر کا تو سایہ اللہ نے بنایا ہے. رہا یہ کہنا کہ نور کا سایہ نہیں ہوتا, یہ عقیدہ بھی غلط ہے. آپ دیکھیں نبی علیہ السلام کو یہ مانتے ہیں کہ اللہ کے نور سے آپ نکلے ہوئے ہیں. صحیح بخاری مسلم کی حدیث ہے, رسول کریم صلی اللہ علیہ وسلم نے فرمایا سب آتن یسلہم اللہ فی ذلہ یوم لا ذلہ الا ذلہ. سات بندے ایسے ہیں جن کو اللہ تعالیٰ قیامت والے دن اپنا سایہ نصیب کرے گا, جس دن اللہ کے سائے کے سوا کسی کا سایہ نہیں ہوگا. تو جس ہستی سے نکلا ہوا مانتے ہیں اس کے سائے کا ذکر تو صحیح بخاری میں ہے, صحیح مسلم کے اندر موجود ہے, مسلم احمد میں یہ حدیث موجود ہے. تو نبی علیہ السلام کے سائے کا انکار کیسے ہو سکتا ہے؟ پھر ایک اور مفروضہ بنایا ہوا ہے, یہ بالکل جعلی سی روایت ہے اور حوالہ دیتے ہیں کیا دیتے ہیں, امام ترمذی نے یہ مسئلہ بیان کیا ہے. یاد رکھو ترمذی نام کے دو بندے ہیں, ایک محمد بن عیسیٰ بن سورا ترمذی ہیں جن کی یہ ترمذی شریف مشہور حدیث کی کتاب ہے, ایک حکیم ترمذی گزرے ہیں جن کی کتاب کا نام ہے نوادر الاصول. یہ حکیم ترمذی نے بہت ساری موزور باتیں جمع کی ہیں. تو ہے وہ حکیم ترمذی کی روایت تو کیا دیتا جی امام ترمذی نے فرمایا ہے, یہ امام ترمذی کی بات نہیں ہے, حکیم ترمذی نے اپنی کتاب میں لکھا ہے کہ نبی علیہ السلام کا سایہ اس لیے نہیں تھا, اگر آپ کا سایہ زمین کے اوپر پڑتا تو کسی کا پاؤں اوپر آ جاتا تو رسول اللہ کی توہین تھی, تو اللہ نے آپ کا سایہ نہیں بنایا. یہ بات بالکل عقل و نقل کے خلاف ہے. آپ وہ تو اللہ کے نبی تھے نا, آپ اور میں اگر کسی جگہ بیٹھے ہونا تو ہمارا سایہ زمین پر پڑے, کوئی شخص اس کے اوپر پاؤں رکھ کے دکھائے سایہ نیچے نہیں آئے گا, سایہ اوپر ہو جاتا ہے. آپ ایسے تجربہ کر لیں, یہ بات ہی غلط ہے. اور دوسری بات یہ ہے سایہ زمین کے اوپر آئے اور اس پر پاؤں پڑے تو توہین ہے. تو جس وجود کا سایہ ہے, آپ کے پاؤں بھی تو مدینے یا مکے کی زمین پر لگتے تھے نا, پھر تو وہاں بھی قدم نہیں رکھنے چاہیے جہاں اللہ کے نبی کے پاؤں لگے ہوں. تو کیا صحابہ کرام مدینے کی گلیوں میں یا مکے میں چلتے نہیں تھے, پاؤں اٹھا کر چلتے تھے؟ تو یہ بات عقل و نقل کے ہی خلاف ہے. رسول کریم صلی اللہ علیہ وسلم کا سایہ تھا اور یقیناً تھا, اور اس کے متعلق بہت ساری آیات اور حدیث موجود ہے. رسالہ میں نے آپ کو بتا دیا, ذل رسول رسالے کا نام ہے. نہ ملے تو جو میری کتاب ہے آپ کے مسائل اور ان کا حل, اس میں میں نے کافی ساری حدیث اور یہ چیزیں لکھ کر دی. دوسرا سوال اس پہ لکھا ہے, اگر کوئی مہمان کسی اعتکاف والے بندے سے ملنے آئے تو کیا اسے ملنے دیا جاتا ہے؟ یعنی مہمان آیا ضرورت کی بات کرو, اس سے اس کے ساتھ گپے مات لگانے بیٹھ سو, ضرورت کی بات کرو کہ عادت ہے اس کی, واقعی تو ضروری بات کر کے تو اپنی عبادت میں مشغول ہو جاؤ. یہ سوال کا جواب پہلے میں دے چکا ہوں, حضرت علی کی ولادت کس جگہ ہوئی اور کب ہوئی؟ جغرافیائی محلے وقوع کے ساتھ حضرت علی کی ولادت جس طرح عام انسانوں کی ولادت تو بھی ہے, گھروں میں عورتیں ہوتی ہیں, وہاں ہی ہونی تھی. اب یہ شیعہ حضرات نے بات بنائی ہوئی ہے کہ علی مولود کعبہ ہیں, لوگ کعبے میں پیدا ہو گئے اس لیے ان کی فضیلت بڑھی ہے. تو میں نے کل کے درس یہ بات بتائی تھی کہ علی رضی اللہ تعالی عنہ, آج یہ بات ہوئی علی رضی اللہ تعالیٰ عنہ کعبے میں پیدا ہونے والی کوئی روایت صحیح نہیں ہے. یہ علامہ سیوطی کی جو اصول حدیث کی کتاب ہے تدریب الراوی, تدریب الراوی میں انہوں نے لکھا کہ یہ روایت بالکل ضعیف ہے. صحیح بات یہ ہے کہ حکیم بن حزام جو تھے, خدیجہ رضی اللہ عنہ کے جو چچا تھے حکیم بن حزام, وہ کعبے کے اندر پیدا ہوئے. تو یہ کعبے میں پیدا ہونا کوئی فضیلت نہیں ہے. اگر کوئی عورت ایام گچکی میں ہے یا میں اس کے بچے کی ولادت کے وہ بات واپ کرنے گئی تو اس کو دردے سے ہوئی وہاں بچہ پیدا ہوگا, تو یہ کون سی فضیلت کی بات ہے؟ فضیلت بنتی ہے عقیدے کے ساتھ, صحیح عمل کے ساتھ, اخلاص کے ساتھ. قرآن نے بھی یہ بات بیان کی نا, اللہ تعالیٰ نے قرآن حکیم نے یہ کہا ہے کہ ان اکرمکم عند اللہ اتقاکم, تم میں سب سے زیادہ اللہ کے عزت والے وہ ہیں جو سب سے زیادہ متقی ہوں. تو یہ ایمان کے ساتھ عزت بنتی ہے. अगर कपड़ों से मेघ शर्मगाह को हाथ लगाया जाए तो वुजू टूट जाता या नहीं? इससे वुजू नहीं टूटता। वुजू टूटता है अगर इंसान स्पीकर लगाना अच्छा ने मना किया, उसकी वजह यह है कि बाकी इतकाफ करने वाले भाई दूसरे लोग आराम फरमा रहे हैं, तो थोड़ा सा और करीब हो जाओ। जितनी मेरी आवाज है जोर से लगा रहा हूँ, ये गले का असर मसला है। जिसको समझ नहीं आ रही वो यहाँ मेरे करीब आ जाए। छोटा भाई है तो ठीक है, वो कर रहा नहीं, बस उन लोगों को तकलीफ है। आप लोग खामोशी इख्तियार करें ना तो फिर बात करे ना। दो हदीसें हैं, एक में मन मसा रखा रहू फल या तवस्था, जिस आदमी ने अपनी शर्मगाह को हाथ लगा लिया वो वुजू करे। दूसरी हदीस में एक साहबी ने पूछा तो आपने कहा इन्नमा हुआ बजा, तो मिनका ये तेरे जिस्म का एक टुकड़ा ही तो है, हाथ लग गया तो वुजू नहीं टूटता। अब ये दो हदीसें हैं, बजाय इनमें तारुज नजर आ रहा है लेकिन हकीकत में तारुज नहीं है। तीसरी हदीस में इसकी वजाहत मौजूद है, वो सही इब्ने हिब्बान के अंदर है कि अगर कपड़ा ऊपर हो दरमियान तो कपड़े के ऊपर से हाथ लगे तो फिर वुजू नहीं टूटता, बगैर कपड़े के हाथ लग जाए तो वुजू टूट जाता है। भाई ने कहा जी वजह बयान कीजिए भी क्यों टूटता है। याद रखो इस्लाम में हर चीज की वजह ना बताइया ना वजह मालूम करना जरूरी है। अगर किसी की हिकमत समझ आ जाए तो फातिहा, ना समझ आए तो कोई जरूरी नहीं है। मुसलमान के लिए लाजिम है ईमान लाना अल्लाह रसूल की बात पर। अगर हर चीज की वजह मालूम करनी जरूरी है तो मैं एक मिसाल देता हूँ, आप जरा ध्यान करें। एक बंदे ने वुजू किया, अब वुजू करके नमाज अदा करने मस्जिद में आ गया है, यहाँ जब आया तो उसकी आवाज खारिज हो गई, क्या उसका वुजू कायम रहा या टूट गया? वुजू टूट गया ना। अब उसी हालत में नमाज पढ़ेगा या आके दोबारा वुजू करना पड़ेगा? जब दोबारा वुजू करने जाएगा इस्तंजा भी करेगा? हवा खारिज होने से इस्तंजा करना कोई नहीं है, जाएगा वुजू करके आ जाएगा। अब यहाँ कोई बंदा पूछे भाई वजह बताओ, जिस जगह ने वुजू तोड़ा था उसको तो कहा कुछ नहीं, बाकी अदा कुछ ला दे दी आपने, क्या वजह है इसकी? तो ये वजह का सवाल जाना कोई नहीं है। सवाल ये है कि अल्लाह रसूल ने क्या कहा है हमें। मोमिन का काम है अतीउल्लाह व अतीउर रसूल। वजह बयान हो गई, फतवा नहीं हुई तो कोई पूछने की जरूरत नहीं है। मोमिन के ईमान का तकाज़ा है अल्लाह रसूल की बात पर ईमान लाएगा। फर्ज नमाज और सलातुत तरावी के दौरान कुरान मजीद उठाकर सुनना बगैर मजबूरी के ठीक है या नहीं? भाई सामने का काम है, वो कान लगा के कुरान सुने। अगर कारी को नमाज पढ़ाने वाले को मतलब लंबा क़याम कराना है या करना, उसको कुरान नहीं आता, उसके लिए रुख्सत मौजूद है, वो कुरान करीम पकड़ कर जो है ना ऊपर से किरात कर ले। ये सही बुखारी में बाब इमामत अल अब्द, गुलाम की इमामत का बयान, कि गुलाम होकर इमाम बन सकता है या नहीं। इमाम बुखारी रहमान ये बाब बांध कर इसके अंदर ये एक रिवायत नकल की है कि अम्मा आयशा सिद्दीका रज़ी अल्लाह तआला अन्हा का एक गुलाम था जिसका नाम था ज़खवान, वो इमामत कराता था तो कुरान करीम ऊपर से देखकर उसमें से किरात करके नमाज पढ़ाता था। तो कारी के लिए सामने ने तो सुनना है। अगर ऐसे गैर हाफिज कोई हाफिज मौजूद ही नहीं है और कारी साहब इमाम साहब गलती कर रहे, फिर भी वैसे कोई मजबूरी नहीं है कुरान पकड़ने की। इमाम साहब गलती कर रहे नहीं, बात आगे बढ़ रही, तकबीर क्या कर रुकू में चले जाए फिर बाद में नमाज से फारो कर देख ले। तो सामने के लिए कोई दलील मेरे इल्म में नहीं, ना मैंने कहीं पढ़ी। कारी के लिए ये रिवायत एक मौजूद है, वही तो आगे ना मुक्तदी सामने है ना, कारी नहीं है। कारी तो इमाम है जो पढ़ के सुना रहा है, मुक्तदियों को नहीं करना चाहिए। अपना पढ़ते हैं तो पढ़ते रहे, वो तो नमाज नहीं। मसला तो यह है कि नमाज की हालत में कुरान पकड़ कर पढ़ सकते हैं, तरावी हो फर्ज हो सोई सो और नमाज हो। कारी का काम है कुरान किरात लंबी करना चाहता है, कुरान नहीं आता तो पकड़ के पढ़ सकता है, ये रिवायत मौजूद है। सुनने वाले जो पीछे लोग हैं कान से कुरान सुनना है, वो कारी की तरफ ध्यान दे। एक भाई ने सवाल लिखा है, मैं एक तालिब इलम हूँ, पिछले रमजान मेरे 10,000 रूपए थे, साल के दौरान खर्च हो गया, इस रमजान को भी 10,000 रूपए, क्या मैं ज़कात अदा करूँ? बुखारी के 20वें कारोबारी रकम पर ज़कात मौजूदा सूरत हाल में फर्ज दर्ज है। भाइयों बात यह है कि कोई तालिब इलम हो गैर तालिब इलम हो, 52.5 तोले चांदी की मिकदार जो है उसकी रकम अगर उसके पास मौजूद हो, चलो अब खुद लगा दिया बैठ जाओ, 52.5 तोले चांदी की مقدار کی رقم پاس موجود ہو تو اس پر زکات اس کو دینی ہوگی، اگر ایک سال کا عرصہ اس پر گزر گیا ہے۔ وحال علیہ الحول، زکات والی جتنے بھی چیپٹر حدیث کی کتابوں میں انہیں ایک سال کا عرصہ گزرنے کی شرط ہے۔ اگر آپ نے باتیں کسی میں بند کر دیتا ہوں، میں آپ لوگوں کے لیے بیٹھا ہوں، آپ ادھر ادھر دیکھنا شروع ہو گئے، توجہ کرو میری طرف، نہیں تو میں نے تو صبح بھی جا کے درد دینا، کل پھر آپ کے ساتھ بیٹھنے۔ کیا عورت بازو اور ٹانگوں کے بال اتار سکتی ہے؟ بھائیو، عورت کو جسم کے جو بال اتارنے منع ہے نا، وہ چہرہ ہے۔ یہ صحیح بخاری میں، مسلم میں اور کتابوں میں حدیث آئی ہے، نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا، لعن اللہ الواشمات والمستوشمات والمتنمصات والمتفلجات للحسن، ایسی عورتیں جو اپنے جسم کو گود کر ان میں نیند بھرتی ہیں، یا اپنے چہرے کے بال لوچتی ہیں، یا دانت رگڑ کر باریک کرتی ہیں حسن پیدا کرنے کے لیے، ان پر لعنت وارد ہوئی ہے۔ تو متنمصات جو ہے، اس کا معنی کوئی بھی حدیث کی آپ لغت نکال لیں، مطلب النہایت بھی غریب الحدیث ابن اسیر جذری کی ہے اس میں، اور الفائق جو مخشری کی ہے اس کے اندر بھی یہ متنمصہ کا معنی لکھا ہے، اللہ کی تنت پشاہرا للوجہ، وہ عورت جو اپنے چہرے کے بال نوچتی ہے، تھریڈنگ کرتی ہے، یہ لعنت اس پر وارد ہوئی ہے، اور جو ہے نا کسی بھی جسم کے حصے کے بال اتارنے پر لعنت وارد نہیں ہوئی۔ کیا عورت قبرستان جا سکتی ہے والے کے ساتھ؟ کبھی کبھار اگر چلی جائے اور شرعی آداب کا خیال کرے، رونا دھونا نہ کرے تو پھر جائز ہے، کیونکہ نبی علیہ السلام نے اما عائشہ صدیقہ کو، صحیح مسلم شریف میں حدیث ہے، اما عائشہ صدیقہ کو قبرستان میں جا کر جو پڑھنے والی دعا ہے کہ السلام علی اہل الدیار من المومنین والمسلمین، یہ دعا نبی علیہ السلام نے اما عائشہ صدیقہ کو سکھائی ہے کہ قبرستان جا کر یہ دعا پڑھنی ہے۔ کثرت کے ساتھ جانا منع ہے، کیونکہ دوسری حدیث ابو داود میں، لعن اللہ زوارات المقابر، جو عورتیں کثرت کے ساتھ قبرستانوں میں جاتی ہیں ان پر لعنت وارد ہوئی ہے، تو کبھی کبھار اگر چلی جائے تو اس کی رخصت ہے۔ صلاۃ التسبیح حدیث کی روح سے ثابت ہے اگر ہے تو طریقہ کار بیان کر دیں۔ یہ صلاۃ التسبیح والی جو روایت ہے یہ حسن درجے کی حدیث ہے، اس کو بہت سارے ائمہ صحیح کہنے والے بھی ہیں، کمزور کہنے والے بھی ہیں۔ محدثین کے ہاں اصول حدیث میں حدیث روایات کی کچھ اقسام ہیں، یہ مشہور تین ہیں، مطلب صحیح، حسن اور ضعیف۔ صحیح بھی قابل حجت ہوتی ہے، حسن بھی قابل حجت ہوتی ہے، اور ضعیف قابل حجت نہیں ہوتی۔ تو حسن درجے کی حدیث ہے، اور اس میں جو تسبیح کا کلمہ ہے، سبحان اللہ الحمدللہ لا الہ الا اللہ واللہ اکبر، یہ جو تسبیح کا کلمہ ہے یہ قیام کی حالت میں 15 مرتبہ، رکوع میں 10 بار، رکوع سے اٹھ کر پھر 10 مرتبہ، پھر سجدے میں جا کر 10 بار، سجدے سے اٹھ کر بیٹھو گے تو 10 بار، پھر دوسرے سجدے میں 10 مرتبہ، پھر دوسرے سجدے سے اٹھ کر جب بیٹھ جاؤ گے جو جلسہ استراحت ہے اس میں 10 بار، یہ کل ایک رکعت میں 75 بار ہو جائے گا۔ تو 4 رکعت یہ نماز آپ نے پڑھنی ہے، جس میں 300 مرتبہ یہ تسبیح کا کلمہ ہوگا۔ تو انفرادی طور پر اس کو اس طرح آپ لوگ پڑھ سکتے ہیں۔ حصص کے بارے میں ادارے خیال کر دیں، جس کام میں نفع اور نقصان آ جائے کیا وہ ٹھیک ہے، وہ کمائی حلال ہوگی؟ میرے بھائی، جو حصص کا یہ شیئر کا کاروبار ہے، اس میں مختلف صورتیں ہیں۔ اگر اکثر بلکہ کمپنیوں کا یہ حال ہے، وہ بینکوں کے ساتھ سودی معاملات لین دین کرتی ہیں۔ جن کمپنیوں کا بینکوں کے ساتھ سودی معاملات کے ساتھ لین دین کا تعلق ہے، اس میں حصص اور شیئر لینا دینا یہ سودی معاملے پر تعاون ہے اور بالکل حرام ہے۔ ولا تعاون علی الاثم والعدوان، اللہ کہتا ہے گناہ اور زیادتی کے کام میں مت تعاون کرو، کیونکہ سود کے اوپر بڑی مذمت ہے، آیات حدیث بہت ساری موجود ہیں۔ اور اگر کوئی پرائیویٹ کمپنی ہے، پھر اس میں آگے دو صورتیں۔ پرائیویٹ بعض لوگوں نے مل کر اگر کوئی کمپنی بنائی ہے جس میں وہ مختلف چیزیں تیار کرتے ہیں، اب اس کے شیئر نکالتے ہیں، تو شیئر نکالنے کی پھر دو صورتیں۔ ایک ہے وہ پیسے کا شیئر نکالتے ہیں، پیسے کو پیسے کے ساتھ لیا جائے تو اس میں برابری اور نقد ہونا شرط ہے، کمی بیشی ہوگی تو وہ بھی سود ہو جائے گا۔ تو پیسے کو جو ہے نا 1 روپے کا شیئر اگر اس کو 10 روپے میں خریدتا ہے تو وہ سود ہے، کیونکہ پیسے کو پیسے کے ساتھ خرید رہا ہے۔ اگر وہ پروڈکٹ تیار کرتے ہیں پھر اس میں دیکھا جائے گا یہ جو چیزیں تیار کرتے ہیں حلال ہے یا حرام ہے۔ اگر اسلام کی روح سے وہ حرام چیز کوئی بنا دیتے ہیں، مثلا شراب بنا دیتے ہیں، الکول بعض ایسی شکلیں ہیں وہ بنا دیتے ہیں، تو وہ حرام بھی شیئر لینا بالکل ناجائز ہوگا۔ اگر جائز اور حلال چیز بناتے ہیں اور پروڈکٹس ہیں اس کو آپ اگر خریدتے ہیں، تو وہ رقم کے ساتھ کمی بیشی ریٹ کے ساتھ وہ آپ خرید سکتے ہیں، اس میں بھی نقد سودا جانا وہ کیا جائے۔ چیز کیونکہ جنس اس میں بدل جاتی ہے، جب ایک طرف پیسہ ہے اور ایک طرف چیز ہے، जिनस जब बदल गया तो जिनस बदलने की सूरत में जो है ना वो कमी बेशी उसमें हो जाती है, लेकिन नकल बरतनी उसके लिए अल्लाह के नबी ने फरमाया। कब्र के अजाब के बारे में बताया, मुर्दा दफन करने साथ ही हिसाब शुरू हो जाता है या फिर क्यामत के रोज होता है। कब्र के मुतल्लक जो हिसाब है ना वो सिर्फ 3 सवाल आए हैं हदीस में जो होते हैं, बाकी उसका कुल्ली हिसाब किताब वो क्यामत वाले दिन होना है। इसकी मिसाल यूं ही आप सब बात, अब मैं क्या करूं मेरे भाई, चलो और कोशिश करता हूं। कब्र के अंदर 3 सवाल होते हैं, एक अल्लाह के मुतल्लक, एक नबी अलैहिस्सलाम के मुतल्लक और एक दीन इस्लाम के मुतल्लक। इन सवालों के होने पर बहुत सारी हदीस मौजूद हैं। ये इमाम बाकी ने बकायदा इस पर एक किताब लिखी है जिसका नाम है इस्बात व अज़ाबिल कब्र। आज आप साहब के दर्स में भी फिरौन के वाले से एक आयत आई तो वहां भी थोड़ा सा इशारा उन्होंने किया है। अज़ाबे कब्र का अहले सुन्ना वल जमा में से किसी भी मुहद्दिस और इमाम ने इनकार नहीं किया, मोतज़िलियों ने इसका इनकार किया है। मोतज़िला वो लोग थे जो अक्सर अहकाम को अपनी अकल पर परखते थे और अकल को हर किसी ने अपना मेयार बनाया हुआ था। वो कहते थे ये जो मट्टी के अंदर आप दफना देते हैं इसका तो कहते कब्र में साफ होता है, तो जिसको दफनाया नहीं जाता, जिसको जलाकर राख कर देते हैं, जिसको जाना वो परिंदे दरिंदे खा जाए उसकी ना कब्र बनती है, तो उसका हिसाब किताब का होगा। तो हर चीज को अपनी अकल पर परखते थे। यहाँ पर दो चीजें समझ लो, एक तो अकल के हवाले से है, याद रखो अकल अल्लाह ताला ने हमें समझने के लिए दी है, किताब व सुन्नत के अहकाम को समझने के लिए अकल दी है। अकल को किताब व सुन्नत पर हाकिम नहीं बनाया गया। अगर किसी शख्स की अकल में किताब व सुन्नत की कोई बात नहीं आ रही तो ये नहीं कहेगा कि ये चीज खिलाफ अकल है, बल्कि वो अपनी अकल का नुकसान है उसका, उसको नहीं समझ आई तो और गौर करे। फौका कुल्ले सी इल्म अजीम, हर इलम वाले के ऊपर अल्लाह ताला ने इलम वाला रखा हुआ है। तो इसी तरह दूसरी बात, आखिर हर बंदे में अकल है तो किसकी अकल को मैयार आप बनाओगे? अगर अकल ही मैयार होगी तो किस बंदे की अकल को मैयार बनाएंगे? अकल तो हर एक दूसरे से मुनफरद और जुदा है। तो अल्लाह ने अकल दी है किताब व सुन्नत को समझने के लिए, हमारी अकलों को किताब व सुन्नत पर हाकम नहीं बनाया। मोतज़िला में ये खराबी थी, उन्हीं के मानने वाले ये जवेद गामदी और इस जैसे लोग हैं ना जदीद फलसफे की नजर में अपनी अकल के ऊपर अहकाम को परखते हैं। पुराने जो मोतज़िला थे ना, कितनी चीजें उन्होंने अपनी अकल के एतबार से रद्द की, आज वही चीजें आम आदमी की अकल में आ गई। इसकी एक मिसाल ये ले लो, अकीदे का मशहूर मसला है कि क़यामत वाले दिन बंदों के अकवाल और इनके आमाल इनका वजन होगा। इमाम बुखारी रहमा ने सही बुखारी में सबसे आखिरी बाब के अंदर ये मसला बयान किया है कि अकवाल बनी आदम के जो हैं और इनके आमाल यूजानो इनका वजन किया जाएगा। अब मोतज़िला जो थे वो कहते थे अकवाल और आमाल नजर नहीं आते, ये गैर मरई चीज है, दिखाई नहीं देती, जो चीज दिखाई नहीं देती उसका वजन कैसे करेंगे? तो उन्होंने अपनी अकल पर फर्क कर इसको रद्द कर दिया। आज ये बात एक आम आदमी की अकल में भी आ गई है कि जो चीज नजर नहीं आती वजन उसका भी होता है। मतलब आपने गाड़ी के टायर में हवा भरवानी हो तो कहते हैं इतने पाउंड मार दो, हवा नजर तो नहीं ना आती, महसूस होती है नजर नहीं आती। बुखार किसी को चढ़ा हुआ तो उसका टेम्परेचर चेक कर लेते हैं कि इतना इसको 101-102 बुखार चढ़ा हुआ है, लेकिन बुखार नजर तो नहीं आता। तो आज आम आदमी की अकल में भी ये चीज आ गई है कि जो चीज नजर नहीं आती पैमाइश और वजन उसका हो सकता है। तो उन मोतज़िला के मानने वाले लोग आज भी अज़ाबे कब्र का इनकार करते हैं। असल में अज़ाबे कब्र जो है जब अल्लाह के रसूल ने बता दिया तो हमारा उसके ऊपर ईमान होना चाहिए। जो लोग ये कहते हैं कि जो गल कर गया उसको अज़ाब कहाँ होता है, याद रखो कुरान ने कायदा दिया है मिन्हा खलकनाकुम फिया नुईदुकुम व मिन्हा नुखरिजुकुम तारतन उखरा, इसी मट्टी से हमने तुम्हें पैदा किया, इसी मट्टी में लौटाएंगे और इसी मट्टी से ही निकालेंगे। ये कुरान की नस्से कती मौजूद है, जिससे मालूम होता है जो भी मरेगा मट्टी में आएगा। अब नूह अलैहिस्सलाम जो थे, सूरत नूह देख ले कुरान हकीम में, नूह अलैहिस्सलाम ने अपनी कौम को यही बात बताई कि वल्लाहु अंबतकुम नबाता, अल्लाह वो आज इसने तुम्हें जमीन से पैदा किया है, इस जमीन में लौटाएगा, इसी जमीन से तुम्हें निकालेगा। ये नूह अलैहि सलाम ने अपनी कौम को बताया। आप मुझे बताएं क्या कौम नूह की कब्रें बनी थी? बोलो पानी के साहब ने गलत हो, कब्रें तो उनकी कोई नहीं बनाएगी। लेकिन नूह अलैहि सलाम ने उनको ये कहा कि इस मट्टी में तुम आए और इसी मट्टी के अंदर तुम दोबारा जाओगे, तो जहां भी जाएगा आना तो बिलाहर उसके दरवाजे मट्टी में ही है। सही बुखारी ने एक हदीस, बनी इसराइल का एक आदमी था तो उसने अपने मर्ग के करीब बेटों को और औलाद को कहा, जब मैं मर जाऊं तो मुझे जलाकर राख कर देना, मेरी हड्डियां जला देना, वजूद खत्म कर देना और मेरी राख को पानियों में और हवाओं में बखेर देना। जब वो मर गया तो पिछड़ों ने उसको जला दिया, जलाकर उसकी राख जब बनी तो राख को कुछ पानियों में फेंक दिया, कुछ हवाओं में उड़ा दिया। अल्लाह मालिकुल मुल्क ने उस बंदे को की राख को जमा करके उसको जिंदा कर लिया और कहा, मेरे बंदे बता तूने ये काम क्यों किया? तो उसने कहा, या अल्लाह मैंने गुनाह बड़े किए थे तो तेरे सामने खड़ा होने से डर लगता था, तो मैंने डरते हुए ये काम कर दिया। अल्लाह ताला ने अपने उस बंदे को माफी दे दी। अब ये हदीस देखे सही बुखारी में मौजूद है, जलाकर राख कर दिए गए तो पूछने वाला तो अल्लाह है, अल्लाह ने तो उसको जिंदा करके पूछ लिया, ये मेरे और आपका तो मसला नहीं है। तो कब्र जिनकी बनती है उसको वहां पूछ लिया जाएगा, जिनकी कब्र नहीं बनी पैदा कर आना उन्होंने भी मट्टी में, अल्लाह ताला उनसे भी पूछेगा। तो अजाब कब्र जो है ये बिल्कुल सही और हक है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने अजाब कब्र से पनाह मांगी है और बुखारी में हदीस है कि इन्ना अजाब अल कब्र हक, यकीनन कब्र का अजाब हक है। और आप अपनी नमाज में भी पनाह मांगते, अल्लाह मैंने औसुब का मेरा अजाब अल कब्र, अगर कब्र का अजाब नहीं तो आप पनाह किसी से मांगते थे? फिर जो लोग कहते हैं जी ये इस कब्र में अजाब नहीं होता, वो कहते हैं बरज़ख में एक कब्र होती है। मेरे भाइयों मशहूर हदीस है, नबी अलैहिस्सलाम दो कब्रों के पास से गुजरे, फरमाया इन्ना हुमा लयुज़्ज़बान, दोनों का अजाब हो रहा है, हमारी जबान भी कबीर, इन दोनों को किसी बड़े गुनाह की वजह से अजाब नहीं हो रहा, एक इनमें से चुगली खाता था, दूसरा पेशाब के छींटों से परहेज नहीं करता था। आपने क्या किया, दरख्त की ताजा शाख लेकर उसको चीरा, दो टुकड़े किए, एक को एक कब्र पर गाड़ दिया और दूसरे को दूसरी कब्र पर, और कहा कि उम्मीद की जा सकती है, जमा रखे इंशाल्लाह, उम्मीद की जा सकती है कि इन टहनियों के खुशक होने से पहले अल्लाह इनके अजाब में तकलीफ कर देगा। अब वो जो दो टहनियां आपने लगाई वो इसी जमीन के ऊपर ही कब्र थी, वो किसी बरज़ख के अंदर तो कोई कब्र ना थी। चलो अगर कहते हैं ये कब्र कब्र शरी नहीं है, बरज़ख वाली कब्र है, यहाँ एक सवाल है, कुरान पाक ने बरज़ख जो बताया है वो क्या है? बैना हुमा बरज़ख ला यबगियान, अल्लाह कहता दो पानियों के दरमियान बरज़ख है और ये दोनों एक ही हद से दूसरी हद में दाखिल नहीं होते, एक ही तरह में मीठा भी चल रहा है कड़वा भी चल रहा है, दोनों को अल्लाह मिलने नहीं देता, दरमियान में बरज़ख रखी है। तो बरज़ख कहाँ हुई फिर, दो पानियों के दरमियान? तो जो कहते हैं बरज़ख में कब्र होती है उनको तो फिर मट्टी में नहीं दफनाना चाहिए, मुर्दे को कश्ती पर बिठाओ के लिए दरिया बुर्द कर दो, तभी वो पानी में जाके जाएगा ना जी। अगर कोई खातून इतिकाफ के लिए मस्जिद में आए और उसे जगह ना मिले, मगरब तक इंतजार करने के बाद वो घर जाकर बैठ गए, क्या उसका इतिकाफ ठीक होगा? इतिकाफ जो शरी है ना, जो इतिकाफ की पाबंदियां वो उस पर लागू नहीं हो सकती। हाँ वो जो इबादत अपनी करेगी इखलास के साथ उसका अजर जरूर है, लेकिन इतिकाफ वाली पाबंदियां उस पर लागू नहीं होगी। अल्लाह ताला ने कुरान पाक में इतिकाफ के लिए मसाजिद का जिक्र किया है, वला तुबाशिरूहुन्ना वअंतुम आकिफूना फिल मसाजिद, तो मोताकिफीन के लिए मस्जिद का तज़किरा किया, घर का तज़किरा नहीं कुरान ने किया। बाद लोग कहते हैं नबी जिंदा थे अपनी कब्रों में, और मेराज के वक्त का वाकया कि जब नबी सल्लल्लाहु अलैहि वसल्लम मस्जिद अक्सा जाते हैं तो मूसा अलैहिस्सलाम अपनी कब्र में नमाज पढ़ रहे थे। यहाँ ये बात याद रखो, ये जो कब्र की जिंदगी है ये दुनिया की जिंदगी नहीं है, कब्र की जिंदगी आखिरत की जिंदगियों की पहली मंजिल है। तिर्मिज़ी में हज़रत उस्मान रसी अल्लाह ताला अन्हो की हदीस है, इन्नल कब्र अव्वलु मनाज़िल आखिरा, कब्र आखिरत की मंजिलों में से पहली मंजिल है। तो जब वो मामला ही उखरवी आया तो उसमें जो नेक लोग हैं उनको उनके हिसाब से अल्लाह ताला जन्नत की खिड़की खोल देता है, जो बदकार होते हैं जिनको अजाब देना होता है अल्लाह ताला उनके हिसाब से पकड़ कर, वहां तो सबकी जिंदगी है, لیکن وہ اخروی زندگی ہے، دنیاوی زندگی نہیں ہے۔ تو انبیاء کی یہ جو اخروی زندگی ہے وہ ان کے حساب سے بہتر ہے، اولیاء کی زندگی ان کے حساب سے ہے، فرکاروں کی زندگی ان کے حساب سے ہے۔ رہا معراج کا واقعہ، تو معراج کا واقعہ تو سارے کا سارا ہی ایک معجزہ ہے۔ اللہ نے قرآن حکیم میں معراج والے واقعہ کا ذکر کرتے ہوئے فرمایا کہ یہ کیوں سیر کرائی؟ لِنُرِيَهُ مِنْ آيَاتِنَا، تاکہ ہم اپنے پیغمبر کو اپنی آیات، نشانیاں، معجزات دکھائیں۔ تو یہ جو آیات اور نشانیاں ہیں یہ خرق عادت چیز ہوتی، جو عام روٹین سے ہٹ کر کوئی واقعہ ہوتا ہے تو وہ ساری معجزاتی کیفیت ہے، اس کو دنیا کی زندگی کے اوپر قیاس قطن نہیں کیا جائے گا۔ یہ ایک سوال ہے، بھائی کہتا میری بہن کو فوت ہوئے 4 سال ہو گئے ہیں، وہ مجھے اب خواب میں نظر آتی ہے کہ وہ بہت سخت بیمار ہے، مجھے بتائیں کہ اس سے کیا مراد ہے، مجھے مسلسل 1 سال اس طرح نظر آ رہی ہے۔ تو آپ اس کے لیے استغفار کریں، دعا کریں اور صدقہ خیرات اس کی طرف سے کریں، تاکہ اس کے اوپر اگر عذاب کی شکل ہے یا اس طرح کی کوئی وبال کی صورت ہے تو اس میں تخفیف پیدا ہو جائے، کیونکہ صدقہ کرنے سے میت کی طرف سے عذاب میں تخفیف ہوتی ہے، فائدہ ہوتا ہے اس کا میت کا۔ ایصال ثواب کی جو شکلیں ہیں وہ میں نے پہلے عرض کر دی ہیں، خواب میں کسی اس طرح دیکھیں کہ فلاں بیمار ہے، انتہائی لاغر اور کمزور ہے، اس کا مطلب ہے کہ اس کا جو اعمال تھے وہ ایسے نہیں ہے جس کی بنیاد کے اوپر بالغور اس کی نجات ہو جائے، بلکہ اس کے اعمال میں کمی اور کوتاہی ہے جس کے لیے اللہ سے دعا کی ضرورت ہے۔ کیا نماز عید کی 6 تکبیریں جائز ہیں؟ عید کی تکبیرات کے متعلق زیادہ حدیث تو 12 کی ہیں، 6 کے متعلق ایک روایت امام طحاوی نے اپنی کتاب کے اندر بیان کی جو حسن درجے کی روایت ہے، اس لیے اگر کوئی شخص 6 تکبیروں کے ساتھ بھی عید کی نماز ادا کرے گا تو وہ بھی جائز ہے، اگرچہ بہتر جو ہے وہ 12 تکبیریں، کیونکہ اس کی حدیث بہت زیادہ ہے۔ یہ ابو داؤد میں 12 تکبیروں والی حدیث موجود ہے، اور موطأ امام مالک میں حضرت ابو ہریرہ رضی اللہ عنہ کے بالکل صحیح سنت سے انہوں نے نماز پڑھائی تو 12 تکبیریں اس میں کہی، پہلی میں جو ہے نا وہ 7 اور دوسری میں 5۔ تصویر کے بارے میں کیا حکم ہے؟ اگر تصویر جائز نہیں تو ہمارے علماء کرام ٹی وی پر آ کر اپنے بیانات دیتے ہیں تو کیا علماء ہیں یا عوام ہیں؟ مسئلہ یہ ہے، یہ مجھے دے لینے تو جواب، تو پھر انشاءاللہ جب تک اللہ نے جسم میں جان رکھی یا قوت رہی تو جواب دیتا رہوں گا۔ آپ بے وفائی نہ کرنا، میں تو بیٹھا ہوں، اگر آپ نے بے وفائی کر دی تو پھر مسئلہ نہیں ہوگا۔ تو سوال یہ ہے کہ تصویر ہے خواہ ٹی وی کے اوپر ہو یا ایسی، تصویر کے متعلق وعید بہت زیادہ حدیث میں وارد ہے، ایک عالم کی تصویر ہو یا عام آدمی کو تصویر سے اجتناب کرنا چاہیے، سوائے شدید مجبوری کے۔ مثلا بعض ایسے احکام اس ملک میں ہیں کہ انسان کو مجبور کر دیا گیا ہے تصویر بنانے پر، مثلا شناختی کارڈ بنانا ہو، پاسپورٹ بنانا ہو، اس کے بغیر آپ حج نہیں کر سکتے، عمرہ کرنے جانا اس کے بغیر آپ جا نہیں سکتے۔ تو حرام وقت ضرورت اتنا حلال ہوتا ہے جتنی جس سے ضرورت پوری ہو، ضرورت سے بڑھ کر حرام چیز حلال نہیں ہوگی مجبوری میں۔ اگر 3 تصویریں یا 4 لگانے سے آپ کا شناختی کارڈ یا پاسپورٹ کا مسئلہ حل ہوتا ہے، یا 2 لگانے سے، تو جتنا لگانے سے حل ہوتا ہے اتنی بنائے، اسے زائد نہ بنائے۔ یہ ابو داؤد نے ایک حدیث ہے، ایک صحابی نے کہا یا رسول اللہ راستے میں جاتا ہوں بھوک لگی ہوئی ہے اور کھانے پینے کے لیے 5 چیز کوئی نہیں ہے، ایک آدمی کا راستے میں باغ ہے، تو کیا میں باغ میں داخل ہو کر وہاں سے بھوک مٹانے کے لیے کوئی پھل توڑ کے کھا لوں؟ آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ تم وہاں سے پھل توڑ کے کھا لینا جتنی ضرورت پوری ہوتی ہے، لیکن یہ یاد رکھنا لم یتخذ خبنا تر جوڑی بار کے چلنا، فرما جتنی ضرورت ہے اتنا ہی۔ فمن اضطر غیر باغ ولا عاد، جو مضطر اور مجبور ہو، حد سے بڑھنے والا بھی نہ ہو اور حرام چاہنے والا بھی نہ ہو۔ اگر وہ دنیا پر نہیں آتی تو جو لوگ مر جاتے ہیں کسی کو خواب میں ملتے ہیں، خواب تو ایک قسم کا خیال اور تصور ہوتا ہے، پیغمبر کا خواب وہی پر مبنی ہوتا ہے اور غیر پیغمبر کا خواب جو ہے وہ وہی پر مبنی نہیں ہوتا۔ یہ بتا کہ انسان کچھ خیالات اس کے ذہن میں تصورات آتے ہیں، وہ خواب بن کر اس کے سامنے آ جاتے ہیں، تو اس لیے یہ روحوں کے آنے کا اس میں کوئی چکر نہیں ہے۔ اللہ تعالیٰ نے خود قرآن کریم میں یہ بات بیان کی کہ جس وقت بندے کی روح قبض کر لی جاتی ہے تو کیا کہتا ہے؟ وہ کہتا لعلی ارجو، شاید کہ مجھے واپس لوٹا دیا جائے، عمل صالحا، میں نیک عمل کروں۔ تو اللہ کہتا کلا، ہرگز اب ایسا نہیں ہو سکتا، انہا کلمت ہوا قائلہا، یہ ایک بات تھی جو کہنے والے نے کہا دی کہ مجھے واپس لوٹاؤ، اب یہ واپس نہیں لوٹ سکتی، یہ تو قرآن کی نص کے اندر ہے۔ تو جن لوگوں نے रूहों के आने का अकीदा बना लिया ना असल में, वो कुरान हकीम की मानवी तारीफ करते हैं। मिसाल के तौर पर ये जो ना लैलतुल कदर के मुतल्लिक अल्लाह ताला कहते हैं तनज़्ज़ुलुल मलाइकातु वर रूह, तो कह देते हैं जो फरिश्ते भी आते हैं और रूहें भी आती हैं। हालांकि वहां रूह से मुराद रूहुल अमीन जिब्रील है, आम रूहें नहीं है। जो दुनिया से चली गई वो दोबारा दुनिया में नहीं आती। बाद लोग हैं जिन्होंने कहा रूहें आती हैं हर जुमेरात को और दरवाजे पे आकर खड़ी हो जाती हैं और घर वालों को कहती है हमारे ऊपर सदका खैरात करो। यह अमर रजा खान ने एक रिसाला लिखा इतियान उल अरवा, रूहों के आने के ऊपर ना कोई हदीस नहीं पेश की, अपने सूफिया के अकवाल उसमें जिक्र किए हुए हैं। और बाज वो है जो कहते हैं रूह क्या आ रही है, रूह माल जसर बंदा पूरा ही आ जाता है। मिसाल के तौर पर मिसाल एक दे देता हूं, ये मौलाना अशरफ थानवी साहब थे, उनकी किताब है अरवा सलासा, उसके अंदर उन्होंने वाकया लिखा है। कहते हैं एक दफा दारुल उलूम देवबंद में उलमा के दरमियान इख्तलाफ हो गया। दारुल उलूम देवबंद के बानी थे मौलाना कासिम ननोतवी, वो फौत हो चुके थे। तो मौलाना महमूद हसन है जो शेखुल हदीस थे वहां पर, कहते हैं कि एक दिन उनको जो दारुल उलूम के मोतमिन थे मौलाना रफीउद्दीन साहब, उन्होंने सुबह सवेरे अपने कमरे में बुलाया। जब वो कमरे में आए ना तो कहते सख्त सर्दी का मौसम था, तो नाजम साहब ने उनको ये कहा कि भाई मेरी बात सुनने से पहले जरा मेरा बिस्तर अच्छी तरह देख लो। तो रजाई में वो आराम कर रहे थे, तो सख्त सर्दी का मौसम था, कहते वो पानी से बिल्कुल भीगा हुआ बिस्तर था। तो कहते हैं जी असल बात यह है कि अभी अभी ये इबारत वहां लिखी हुई है, अभी अभी मौलाना कासिम ननोतवी जस्ते अंसरी के साथ मेरे पास तशरीफ लाए थे और उन्होंने मुझे कहा है कि महमूद हसन को कह दो कि झगड़े में हिस्सा ना ले। तो वो क्या वो बता रहा है कि वो मरने के बाद जस्ते अंसरी के साथ दुनिया में आ जाता है। इधर कह रहा है रूहें आती हैं, वो कह रहे रूह मालजे से भी आ जाता है। ये अकीदा बिल्कुल कुरान के खिलाफ। जब मुर्दे को कब्र में डाल दिया जाता है तो उसके जिस्म में रूह लौटा दी जाती है। इसके बाद फरिश्ते सवाल करते हैं, जो कामयाब हो उसकी कब्र का दरवाजा जन्नत की तरफ, जो नाकाम हो जाए उसकी कब्र का दौलत की तरफ खोल दिए, तो क्या रूह जिस्म के अंदर मौजूद रहती है या नहीं? और जदातला का सिलसिला उसी वक्त शुरू हो जाता है। ये रूह सिर्फ उस वक्त डाली जाती है जिस वक्त सवालो जवाब होते हैं। सुम्मा तस्वीर इलाल कब्र, रूह को जब निकाला जाता है पहले आसमानों की तरफ ले जाते हैं, अच्छी रूह होती है तो जब तक उसको दफनाया नहीं जाता उसको सैर करा दी जाती है, और जो बुरी रूह होती है उसको धुतकार पड़ जाती है, वो वापस आती है तो उस मैयत के ऊपर ही चक्कर काटती रहती है। सुम्मा तस्वीर इलाल कब्र इब्ने माजा के अल्फाज है, फिर वो कब्र की तरफ आ जाती है। और दूसरी एक और हदीस है जिसमें इयादा रूह का जिक्र है, ये भी अबू दाऊद वगैरह में और अकायद की तकरीबन जितनी किताबें मुहद्दिसीन मुरत्तब की सब में हजरत बराह इब्ने आज़म से यादा रूह वाली हदीस जिक्र हुई है। और बहुत सारी दूसरी हदीस है जिसमें यह है कि रूहें जो है नेकों की जन्नत में चली जाती हैं, सफेद जो सबल परिंदों के पेटों में शहीदों की रूहें होती हैं। तो ये मरने के बाद असल में जो रूह का जिस्म के साथ ताल्लुक है ना, वो इतना कायम रहता है जिससे जो मैयत है उसको अगर देख आए तो नेमतों का इदराक होता है, और जो बदकार है जिसको सजा में उस अजाब का एहसास होता है, इससे ऊपर कोई ताल्लुक नहीं होता। मिसाल इसकी उलमा यूं देते हैं, जिस तरह सूरज आसमान के ऊपर होता है लेकिन उसकी शुआएं जब पड़ती हैं तो उसका ताल्लुक जमीन के साथ कायम होता है, वजूद ऊपर है ताल्लुक उसका नीचे भी कायम है। तो रूह जो है इल्लियीन और सिज्जीन जो दो मुकाम जिक्र किए गए, नेकों की रूह अल्लाह इल्लियीन में भेज दी जाती है, जिस तरह नबी अलैहिस्सलाम अल्लाह ताला से दुआ करें अल्लाह बिर रफीक अला, बुखारी में हदीस मौजूद है। तो इसलिए मरने के बाद इतना ताल्लुक कायम रहता है जिससे नेमतों का इदराक हो सके और अजाब का एहसास हो सके। हमने एक बॉक्स बनाकर घर में रखा है, उसमें सदका वगैरह के लिए पैसे डालते रहते हैं। जब कभी हमें जरूरत पड़े तो हम एक या दो दिन के लिए कुछ रकम निकाल कर इस्तेमाल कर देते हैं, बाद में पूरा कर देते हैं। तो ठीक है, सदका खैरात निकाला अभी भेजा नहीं है, अगर जरूरत को इस्तेमाल किया वो देना आप पर लाजम है, क्योंकि आप जब अल्लाह की राह में दे दिया फिर दोबारा उसको अपनी मलकियत में नहीं ले सकते। तो जिस तरह बैतुल माल से कोई जरूरत के मंद आदमी कर्ज ले सकता है, क्योंकि वो भी माल अल्लाह का होता है लेकिन फिर उसको बाद में वापस करना पड़ता है। तो अगर इस तरह से अगर किसी ने इस्तेमाल किया फिर पूरा कर दिया तो इसमें कोई कवाब नहीं है। एक सवाल है, क्या मेराज से पहले नबी अकरम नमाज पढ़ते थे? हालांकि नमाज को मेराज पर फर्ज हुई, फर्ज जरूर मेराज की रात हुई है, तो नफल तो पहले थी ना नमाज, नमाज तो आप पढ़ते थे, مکی زندگی میں بالکل آخری دور میں جا کر جو ہے نا معراج کا واقعہ پیش آیا. مکے میں آپ نماز پڑھتے تھے, سورت مزمل کے اندر اللہ تعالیٰ نے آپ کی نماز کا ذکر کیا اور سورت مزمل مکی ہے. نماز وسوسہ دور کرنے کے لیے, یعنی شیطان نماز میں خلل ڈالتا ہے اس کو دور کرنے کے لیے حول ولا قوت الا باللہ پڑھا جا سکتا ہے, یہ نہیں پڑھیں گے وہاں پر اعوذ باللہ پڑھیں گے جو نبی پاک صلی اللہ علیہ وسلم نے بتایا ہے. یہ صحیح بخاری کے حدیث ہے. مشکات میں وسوسہ کے بیان میں حدیث آئی ہے, ایک صحابی نے کہا یا رسول اللہ صلی اللہ علیہ وسلم مجھے نماز میں وسوسے پیش آتے ہیں. آپ نے فرمایا وہ شیطان ہے جو تیرے پاس آتا ہے, اس کا نام خنزب ہے, وہ آ کر تجھے کہتا ہے اذکر قضا و قضا, فلانی فلانی اس طرح بات یاد کر, تو وہ اس کو دھیان لگا دیتا ہے دوسری باتوں کی طرف حتیٰ کہ بھول جاتا ہے اور اس کو یاد نہیں رہتا میں نے نماز میں کیا پڑھنا ہے. تو فرمایا جب ایسا وسوسہ ہے بائیں طرف اعوذ باللہ پڑھ کر تین مرتبہ جو ہے وہ پھونک مار دو تو وسوسہ دور ہو جائے گا. پھر صحابی اس پر عمل کر کے بتایا بھی کہ میرا وسوسہ دور ہو گیا. جو یہ طریقہ ہے کیا شب معراج اور لیلۃ القدر ایک ہی ہے؟ نہیں جی, یہ دو الگ الگ راتیں ہیں. شب قدر جو ہے اس کے متعلق تو صحیح نص موجود ہے کہ یہ رمضان المبارک کے اندر ہے. بخاری میں مسلم میں اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا تحرر لیلۃ القدر فی الوتر من العشر الاواخر, آخری داقے کی تاک راتوں میں شب قدر تلاش کرو. تو معراج کے متعلق یاد رکھو, معراج نبی کریم صلی اللہ علیہ وسلم کو کرائی گئی, اس میں کوئی شک نہیں, لیکن کس تاریخ کو ہوئی اس کے متعلق کوئی صحیح روایت موجود نہیں ہے. یہ بکر ابو زید, بکر بن عبداللہ ابو زید عرب میں ایک بہت بڑے عالم ہیں, ان کی کتاب ہے, اس کا نام ہے التحدیث بما قیل لا یصح فیہ حدیث, کہ اس کتاب میں جن باتوں کے متعلق کہا گیا نا کہ اس مسئلے میں کوئی صحیح حدیث موجود ہی نہیں ہے, اس کتاب میں یہ شب معراج کی تاریخ کا بھی انہوں نے ذکر کیا. یہ سوال ہے جی, پراویڈنٹ فنڈ, جی پی فنڈ جس کو کہتے ہیں, کے بارے میں ارشاد فرمائیے کہ دوران ملازمت کمپنی والے کچھ حصہ تنخواہ میں سے کاٹ لیتے ہیں اور اتنی ہی مقدار اپنی طرف شامل کر کے جمع کر لیتے ہیں جو ہمیں اپنی ملازمت کے خاتمے پر مل جاتی ہے. معلوم یہ کرنا ہے کہ اس پر زکوٰۃ کب واجب ہوگی. صرف زکوٰۃ کے مسئلہ نہیں, اس میں لال رام کا بھی کچھ مسئلہ ہے, وہ بھی سمجھ لو. جس وقت کوئی بھی سرکاری ملازم ہوتا ہے نا تو بہت تنخواہ کے لیے پھر ایک فارم پور کرتا ہے, اس فارم کے اندر 19 نمبر ایک خانہ ہے جس میں گورنمنٹ نے یہ لکھا ہوا ہے کہ تم اپنی جمع شدہ رقم پر سود لینا چاہتے ہو کہ نہیں, یس اور نو کرے گا وہاں پر. پھر تو خود گورنمنٹ بھی سمجھتی ہے کہ جو اس کی مقررہ تنخواہ میں سے رقم کٹے گی وہ تو اس کی ہے, اب اس کے اوپر جو لگا کر دیں گے ان کو وہ جمع ہوتی رہے گی, وہ سود ہے, تو وہ اس کی ہے ہی نہیں, اس کو مت وصول کرے. اب جو اس کی جمع شدہ رقم ہے اگر وہ اتنی ہے جس پر زکوٰۃ فرض ہوتی ہے پھر زکوٰۃ دے گا, کیونکہ وہ اس کا ایسا مال ہے جس کی ملنے کی توقع ہے. امام مالک نے اپنی موتا میں یہ مسئلہ بیان کیا ہے, اگر ایک آدمی کا مال کسی دوسرے شخص کے پاس ہے اس نے ابھی اس کو ادا نہیں کیا تو کیا زکوٰۃ دے کہ نہ دے, تو کہتے ہیں کہ مال کی دو صورتیں, ایک جس کے ملنے کی توقع ہے, ایک وہ جس کے ملنے کی توقع نہیں ہے. جس کے ملنے کی توقع اور امید ہے اس کی زکوٰۃ ہر سال وہ دے گا, جس کے ملنے کی توقع کوئی نہیں ہے وہ اگر زندگی میں کبھی مل گیا تو جس سال ملے گا اس سال اس کی وہ زکوٰۃ ادا کرے گا. یہ موتا امام مالک حدیث کی کتاب ہے, اس میں مسئلہ لکھا ہوا ہے. یہ سوال ہے, ہم کسی کام سے یا رفع حاجت کے بعد مسجد کے حال میں دوبارہ داخل ہوں تو دو لفظ تحیت پڑھیں, اگر آپ مسجد کا جو حصہ ہے اس سے باہر نکل کے دوبارہ آئیں گے تو وضو کر کے آؤ اور بیٹھنے سے پہلے دو رکعت نماز پڑھو, کیونکہ نبی علیہ السلام نے فرمایا اذا جاء احدکم المسجد فلا یجلس حتی یصلی رکعتین, صحیح بخاری کی حدیث ہے. جس وقت بھی تم میں سے کوئی شخص مسجد میں آ جائے تو وہ اتنی دیر تک مت بیٹھے جب تک دو رکعت نماز نہ پڑھ لے, یہ صحیح بخاری کی حدیث ہے. لیلۃ القدر کوئی تاک رات ہے یا کسی تاک رات کا کوئی خاص حصہ ہے؟ یہ پوری ہی ایک تاک رات ہوگی جو آخری عشرے کی تاک راتوں میں 21, 23, 25, 27 اور 29 میں سے کوئی بھی ہو سکتی ہے, پوری یہ رات ہے. قرآن کریم نے اس کو پوری رات طلوع فجر تک جو ہے اس کو بیان کیا ہے, تو حصہ نہیں ہے, یہ پوری رات ہے. کیا رات کو قیام کے علاوہ کسی دینی کتب کا مطالعہ بھی عبادت ہے؟ بالکل، دینی کتابیں پڑھنا، دین سیکھنا ہے تو یہ بھی دین سیکھنا بھی عبادت ہے. جس طرح خیرکم من تعلم القرآن وعلمہ، فرمانا سب سے بہتر وہ ہے جو قرآن سیکھتا ہے. قرآن سب سے بڑی دینی کتاب ہے، تو دینی احکام سیکھنا سکھانا بھی عبادت کے ذیل میں ہے. بالغ ہونے سے لے کر اب تک جو نمازیں رہ گئی ہیں، یعنی قضاء عمری جسے کہتے ہیں، ان کو پڑھنے یا پورا کرنے میں، اگر پہلے کبھی نماز نہیں پڑھتا تھا تو جب شروع کیا ہے تو پچھلی سے توبہ استغفار کرے گا، توبہ استغفار کر کے آئندہ سے نماز پڑھنا شروع کر دے. کیونکہ جب تک کلمہ پڑھنے کے بعد نماز کی پابندی نہیں کرتا، نماز نہیں پڑھتا تو دینی بھائی شمار نہیں ہوتا. اللہ تعالیٰ نے قرآن پاک میں ذکر کیا، فَإِن تَابُوا وَأَقَامُوا الصَّلَاةَ، اگر یہ مشرک کافر توبہ کر لے، ایمان لے آئے اور نماز قائم کرے اور زکات دے، پھر فرمایا فَإِخْوَانُكُمْ فِي الدِّينِ، پھر تمہارے دینی بھائی ہیں. معلوم ہوا کلمہ پڑھنے کے بعد جب تو نماز نہیں پڑھتا دینی بھائی شمار نہیں ہوتا، تو جب نماز پڑھنا شروع کرے گا پھر دینی بھائی بنے گا. تو اس سے پہلے اگر جو اس نے کیا ہے تو نماز کی پابندی سے وہ قوت دینی میں داخل ہوگا، تو پچھلے سے توبہ استغفار کرے گا. کیونکہ ان الاسلام یہدم ما کان قبلہ، صحیح بخاری وغیرہ کی حدیث ہے، آپ نے فرمایا یقیناً اسلام جو پچھلی چیز گناہ ہوتا ہے وہ سارے ہی ختم کر دیتا ہے. مسلمان صحیح تب بنے گا جب وہ نماز پڑھنی شروع کر دے گا، تو پھر اس کے بعد جو رہ گئی ہے وہ جلدی اس فوت شدہ نماز کی قضا کرے گا. بعض علماء کہتے ہیں سنت نماز پر نماز کی پوچھ گچھ نہیں ہوگی، صرف اجر ہے. کیا یہ اسی طرح ہے؟ اس سے فرض نماز میں کوئی فرق نہیں پڑتا. ایسا شخص جو فرض نماز کی پابندی کرتا ہے اس میں کوتاہی نہیں کرتا، یہ بات ذرا دھیان سے سنیں، فرض نماز کی پابندی کرتا ہے اور اس میں کسی قسم کی کوتاہی نہیں کرتا، اس نے اگر سنن نہ پڑی تو اس کا کوئی مسئلہ نہیں. یہ ایک حدیث ہے بخاری مسلم کی ہے. ایک صحابی آئے، کہنے لگے یا رسول اللہ صلی اللہ علیہ وسلم مجھے بتاؤ کلمے کے بعد کیا چیزیں ذمہ داری ہیں. تو کلمے کے بعد کیا بتایا؟ فرمایا فرض نماز ادا کر. اس نے کہا یا رسول اللہ حل علیہ غیرہا، فرض کے علاوہ بھی میرے ذمہ کوئی نماز ہے؟ فرمایا لا، نہیں، الا ان تتبع، ہاں تو خوشی سے پڑھے تو. پھر فرض زکات اور فرض احکام بتائے. جب وہ واپس جانے لگا نا تو اس نے کہا واللہ انی لا ازید ولا ہذا ولا انقص، اللہ کی قسم جو بات آپ نے بتائی نہ اس میں اضافہ کروں گا نہ کمی کروں گا. تو فرمایا جو شخص تم میں سے من سرہ ان ينظر الى رجل من اہل الجنہ فَلْيَنْظُرْ إِلَى هَذَا إِنْ صَدَقَ، تم میں سے اگر کوئی شخص یہ پسند کرتا ہے کہ اس زمین کے اوپر کسی کو جنتی دیکھے تو وہ اس آدمی کو دیکھ لیے جنتی اگر اس نے سچ کہا ہے. تو اگر فرائض میں کوتاہی نہیں کرتا تو پھر رہ گئی تو کوئی عرض نہیں، اگر فرضوں میں ہی کوتاہی ہو، بے وقتی نمازیں پڑھی، نماز میں ہمارے صحیح معنی میں ارکان کی ادائیگی صحیح نہ ہوئی تو یہ کمی لے ڈوبے گی. پھر یہ پوری کیسے ہوگی؟ سنن نوافل سے. اس لیے سنن اور نوافل پڑھا کریں، ایک فرضوں کی کوتاہی پوری ہوگی. دوسری بات، کیا ہمیں بلندی درجات کی حاجت نہیں ہے؟ دنیا میں اونچا عہدہ پانے کے لیے بڑی تگ و دو ہے، تو دین کے اندر رہتے ہوئے درجات کی بلندی بھی تو چاہیے نا، کہ سب سے نچلے درجے پر ہی گزارا کرنا ہے. اچھا آدمی تو درجات کی بلندی چاہتا ہے، تو بلندی یہ درجات کے لیے ساتھ یہ سنن اور نوافل ضرور پڑے گئے. یہ ایک بھائی نے سوال لکھا ہے، برائے مہربانی لوگوں پر رحم کریں، مجھے اتنا شوق نہیں، میں آپ کی چاہت کے لیے بیٹھوں، جس نے آرام کر رہا ہے وہ کرے جا کر، اگر آپ نے بھی آرام کرنا ہے تو میں بند کر دیتا ہوں. میں کوئی آپ پر ظلم نہیں کر رہا، آپ لوگوں نے مجھ سے وعدہ لیا تو میں بلکہ اپنے اوپر تشدد کر رہا ہوں. اگر آپ کو آرام کی حالت ہے تو بالکل جائیں، نہیں تو پھر بیٹھو. جس کو آرام کی حالت ہے، ہم نے کسی کو دھکے سے پکڑ کے نہیں بٹھایا ہوا کہ ضرور ہمارا بات سنو، جس کو آرام کرنا ہے وہ کرے جا کر، یہ میں نے پہلے ہی کہا ہے. क्या फितराना जिनस की बजाय रकम दे सकते हैं? जिनस की बजाय रकम वो शख्स देगा जिसके पास जिनस नहीं है, वो उसका बदल रकम से कर सकता है। दलील सही बुखारी में ज़कात के बाब में हदीसा, एक मसलन आदमी ज़कात वसूल करने गया, जहाँ से ज़कात लेनी है अगर दो साल जानवर ज़कात में निकलता है, ज़कात देने वाले के पास दो साल जानवर नहीं है, एक साल है या तीन साल है। अब अगर वो छोटा जानवर देता है तो दो साल की कीमत लगा ली जाएगी और छोटे की भी कीमत लग जाएगी। तो छोटा जानवर अगर उसने ज़कात में दी तो जितने पैसे उसके काम होंगे साथ वो दिरमो दिनार देगा। अगर ज़कात वसूल करने वाले ने तीन साल मसलन जानवर उससे लिया, ये जितना कीमत में उससे बढ़ा उतने पैसे जो है वो उसको दे देगा जिससे ज़कात ली है, जिससे मालूम होता है कि वक्त जरूरत ज़कात जानवर की अगर है तो उसकी जिनस बदल कर पैसों में भी हो सकती है। तो अगर आप लोग बाजार से लेकर खाते हैं, घर में स्टॉक है ही नहीं, गल्ला है ही नहीं, तो बजाय इसके कि आप फिर गल्ला दें, फिर पैसे आपके पास है वो पैसे आप दे दें। क्योंकि अगर आप गरीब को कहते पैसे नहीं देने, गल्ला बाजार से खरीद कर देते हैं, उसकी आदत पैसों की है, तो वो बाजार में दोबारा बेचने जाएगा तो घाटा उसी को पड़ेगा। तो ये फकीर का भला होने की वजह नुकसान हो गया है। नहीं कोई मसला नहीं, इसकी फिक्र ना आप करें, आवाज का मसला। चलो बता रहे हैं, थोड़ी सी सही करो ना, इसको यहाँ रखो, इसके साथ उसने इन्होंने बताया कि यहाँ लगाओ। चलो बस ठीक है, ना मतलब पकड़ लेंगे इसको, छोड़ दें। एक शख्स वफात पा गए, उसके जायदाद उसके वालिद की तरफ मुंतकिल हो जाता है, तो फिर इस मैयत के बच्चों को विरासत में कुछ नहीं मिलेगा, उसके लिए क्या हुक्म है? अगर शख्स वफात पा गया है और उसकी जायदाद है तो वो बाप की तरफ मुंतकिल नहीं होगी, वो उसके वारसों में जब तकसीम होगी तो औलाद को भी मिलेगी। हाँ, अगर एक आदमी के मातात उसकी औलाद है, इकट्ठे रहते हैं, बाप घर का निगरान है, तो बाप, मुझे अभी आदत नहीं है पानी पे आकर मारन का, सोच रहे रखो इसको, जब जरूरत पड़ेगी तो ले लेंगे। मसलन एक आदमी के तीन या चार बच्चे हैं, आगे वो भी शादीशुदा है, उनकी औलाद है, निजाम सारा इकट्ठा है, जायदाद तकसीम नहीं हुई, तो वो सारी जायदाद का असल जो ऊपर निगरान है बाप है। तो हदीस में अंता व मालों का ले अभी का, तू भी और तेरा माल भी तेरे बाप का है। अब उसकी औलाद में से एक लड़का फौत हो गया और उस लड़के की आगे औलाद है, अब वो जायदाद तो सारी वो उनके बाप के नाम के लड़कों के दादे की है। कोई भाई है जिनका नाम अमीन है, उनके आलिए वो तुम्हें बाहर इंतजार कर रही है, वो जुलम ना करें, वो जरूर चले जाएं। तो अब जायदाद में वो उस लड़के की के दादे की जायदाद है, दादा का फौत होगा तो उस सूरत में ये पोता वरासत से मारूम होता है, अगर इसके चचा मौजूद हों तो। हाँ, एक सूरत उसकी मौजूद है, वो ये है कि दादा अपने पोते के हक में वसीयत कर सकता है सुलस माल की, हो सकता है सुलस माल की वसीयत करे वो अपने चचाओं के जिसमें ज्यादा माल पा जाए। कहते हैं इतकाफ के दौरान नींद दूर करने बाहर जाकर चाय पी सकता है, सुभान अल्लाह, नींद आ गई तो सो जाओ, तो भैया चाय की जरूर फिक्र है, इतकाफ की कोई फिक्र नहीं है। मेरे पास एक कराची वाले जो है ना, हमारे भाई बहुत चाय पीते हैं, मेरे पास एक शगिर्द था, उसने मुझे कहना उस्ताद जी रोटी मिले ना मिले चाय मुझे तीन चार टाइम दे दिया करो। तो ये चाय भी अजीब नशा है, इतकाफ की खैर है, चाय जो है वो नहीं छूटनी चाहिए। नींद आ गई सो जाओ, इन्ना लजका देखा अलैक हक्कन, आपके जिस्म का आप पर हक है, आपकी आंखों का हक है, जिसको नींद आ रही है वो आराम करे। क्योंकि वो मैंने हदीस बयान की थी कि अब्दुल्ला बिन अमर बिन अल-आस जो थे ना, बड़े इबादत गुजार थे, शादी हो गई तो उनके बाप ने एक दफा अपनी बहू से पूछ लिया, भाई तेरा खावन कैसा है? वो कहने लगी बहुत नेक है, दिन को रोजे रखता है, रात को कियाम करता है, हमें तो कभी उसने नहीं पूछा। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फिर उनको जब बुलाकर समझाया ना, तेरे जिस्म का, तेरी बीवी का, तेरे घर वालों का तेरे ऊपर हक है, फरमाया कोई इतनी भी इस्तेआ से बढ़कर इबादत ना करो कि नफ़हत नफ्सों का व हजमत आइनों का, तेरी जान कमजोर हो जाएगी, तेरी आंखें अंदर धनस जाएंगी। तो इसका भी ख्याल करो, जिसको नींद आई वो जरूर सोए, हमारी तो नींद उड़ा दी गई है। सजदा तिलावत में सजदा करते किबले की हिम्मत सजदा करना लाजमी है। सजदे के लिए जी किबला रुख ही होना है, अलबत्ता सजदा तिलावत के लिए वुज़ू शर्त नहीं है, अफजल जरूर है। नमाज का जो सजदा उसके लिए वुज़ू शर्त है। इस्लाम में मूछे पस्त करने का हुक्म है, लेकिन अक्सर अलदीस जमात दावा के अक्सर लोग की मूछे बड़ी हुई है। मेरे भाई जिसकी बड़ी है वो काटे, उधर देखा कैंची किसने लगाई हुई है, बांध के रखी गई नहीं, क्यों रखी हुई है, इसीलिए रखी है ना। अगर कोई गलती कर रहा है उसका मतलब ये तो नहीं कि जमात का ये मौका है। मूछे पस्त भी कर सकते हैं अच्छी तरह, मूछे कदर कर छोटी भी कर सकते हैं कि आपके मुंह के ऊपर लगाओ से बढ़कर जो है ना वो मुंह के अंदर ना दाखिल हो, क्योंकि कस्सू सुबाला को उनका हुक्म दिया है, अपनी मूछों को काट कर छोटा करो, और ये जजु शवारब का हुक्म दिया है अच्छी तरह पस्त करो, दोनों सूरतों पर अमल हो सकता है। अच्छी तरह जब पस्त करोगे तो वो अब्दुल्ला बिन उमर जैसा इतनी पस्त करे चमड़ा नजर आता था। कहाँ का है बढ़ाने का, दलूल दलील जो है इस सिलसिले में कोई सही मौजूद नहीं है। वैसे अगर मैदान जिहाद में मुजाहिद मसरूर हुआ उसको मौका माल नहीं मिला तो अलग बात है। बात अगर इस तरह हो जाता ना, गुमसान की जंग पड़ जाती है या इस तरह के हालात पैदा हो जाते हैं, कैंची नहीं मिलती या कोई और सूरत बन जाती है, वक्त नहीं निकल रहा, तो वो अलग बात है। आम हालात में 40 दिनों के अंदर अंदर जो है ना अपने बालों की सफाई वगैरह जो है ना वो कर लेनी चाहिए, इससे ऊपर नहीं जाना चाहिए। ये सही मुस्लिम के लिए कुर्बानी के गोश्त मरहूम के नाम का हिस्सा मुकर्रर करना, ये बात मैंने बता दी पहले कि मैयत की तरफ से मुस्तकिल कुर्बानी वाला कोई मसला नहीं है। ये खैर इंशाल्लाह घबराओ नहीं, तुम इंसानों पर जिन वारद होते हैं इस बात की क्या हकीकत, ये जिन है ना शैतान है, ये इंसान के अंदर इस तरह चलता है, इन शैतान यजरी मेरा दम मेरा इंसान है मजरत दम, नबी अलैहिस्सलाम ऐसे चलता है जिस तरह के खून चलता है। इब्ने माजा किताबु तिब में एक हदीस है, एक बच्चे को इस तरह की शिकायत थी, नबी अलैहिस्सलाम के पास उसको लाया गया, आपने सामने बिठा कर ना क्या फरमाया, उखरुज अदुवल्ला, अल्लाह के दुश्मन इसके अंदर से निकल जा। तो अगर किसी पर इस तरह का हमला हो गया हो तो वो फिर क्या करेगा, उसके ऊपर दम किया जाए, कुरान की आयात पढ़ी जाए, उसके ऊपर मसनून दुआएं पड़ी जाए, तो अल्लाह ताला इशारा कर देता है, ये शक्ल हो सकती है। इसके अलावा कुछ लोग कहते हैं फलाश पर किसी वली या नेक बंदे का साया है, साया होने का अगर ये मतलब है कि वो किसी नेक बंदे के मातहत रहकर दीन सीखता है तो ये तो बात सही है कि उसके अगर अच्छी आदत है, अच्छा अकीदा है, अच्छे अखलाक है, तो कहते हैं ये फलाश के साया खुद में काम कर, अगर ये माना है तो सही है। और अगर ये माना है कि वली साहब बहुत हो गए हैं, मरने के बाद भी उन्होंने उसका ख्याल रखा हुआ, तो ये अकीदा शिरकिया अकीदा है। जिस तरह बाद लोग कहते हैं शेख अब्दुल कादर जिलानी ने कहा कि मेरा मुरीद अगर मशरक के उस तरफ और मैं मगरब की तरफ हूँ, उसकी वहां धोती खुल जाए, सदर खुल जाए, तो मैं हाथ डाल के बांध देता हूँ। ये मेरे पास एक किताब है मेरे कुतुबखाने में, इंडिया से छपी है, बहारे बगदाद, उसके अंदर उसने ये वाकया लिखा। तो ऐसा अकीदा अगर रखे तो ये शिरकिया अकीदा, मरने के बाद कोई किसी का ध्यान नहीं रखता। अब ये मसला मुझे असर के जब मैं गया हूँ उस वक्त भी बहुत सारे भाइयों ने पूछा जी रुकू के बाद हाथ बांधते हैं, कहते इमाम काब अब्दुलरहमान सुदेश को बांधते हैं। बात समझो, नमाज में रुकू के बाद जिस वक्त खड़े हो जाते हैं तो हाथ बांधने या छोड़ने की कोई सरी हदीस मौजूद नहीं है। सरी का मतलब जिसमें वाज़े ये लिखा हुआ हो कि रसूलुल्लाह रुकू के बाद उठे और बांध लिए या उठे तो छोड़ दिए। दोनों तरफ सही हदीस जो आम है उनसे इस्तदलाल किया गया है। मसाइल की दो सूरतें होती हैं, एक वो मसला है जो बिल्कुल सरी नस मौजूद है वाज़े तौर पर जिक्र हुआ है, एक वह सरी नस मौजूद नहीं, कुरान और सुन्नत के ऊपर गौर करके उस मसले को हल किया गया है। तो इस मसले में दोनों के पास ही कोई सरी नस नहीं है, दोनों तरफ आले इल्म ने आम अहादीस से इस्तदलाल किया है। जो लोग रुकू के बाद हाथ बांधते हैं وہ کہتے ہیں کہ نسائی شریف میں حدیث ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کے بارے میں وائل بن حجر سے حدیث آئی ہے، اذا کان قائما فی الصلاۃ قبض بیمینہ علی شمالہ، جس وقت بھی آپ نماز میں کھڑے ہو جاتے داہنے ہاتھ کے ساتھ بائیں کو پکڑ لیتے، تو کہتا رکوع کے بعد بھی تو کھڑا ہونا ہی ہے. کہتے بخاری میں ہے ثم یقول سمع اللہ لمن حمدا وهو قائم، کہ نبی علیہ السلام سمع اللہ لمن حمدا اس وقت کہتے تھے جب آپ قائم ہوتے، مگر رکوع کے بعد کھڑا ہونے والا وہ قائم ہے، کھڑا ہونا قیام ہے، تو اس لیے یہ بھی قیام ہے اس میں بھی باندھیں گے، وہ اس طرح استدلال کرتے ہیں. لیکن یہ بھی استدلال کو اتنا واضح اس لیے نہیں. دیکھو ہمارے جو بھائی رکوع کے بعد ہاتھ باندھتے ہیں تو وہ رفع دائیں کتنی بار کرتے ہیں، شروع میں ایک بار، رکوع جاتے وقت، اٹھتے وقت، اور اگر دو رکعتوں سے زائد نماز پڑھی دو پڑھ کر اٹھتے وقت، یہ پہلی رکعت جب پڑھ کر اٹھے تو اس وقت رفع دائیں نہیں کرتے، اسی طرح چوتھی کو اٹھتے وقت بھی. تو اسی بخاری میں یہ حدیث ہے اذا قام فی الصلاۃ کبر ورفع یدیہ، اذا قام فی الصلاۃ جب بھی آپ نماز میں کھڑے ہو جاتے تو کبر ورفع یدیہ، تکبیر بھی کہتے رفع دائیں بھی کرتے، یہاں بھی تو کھڑا ہونا ہی ہے پہلی سے اٹھنا اور چوتھی کو اٹھنا بھی، اس لیے یہ استدلال بھی کوئی اتنا واضح نہیں ہے. اور دوسری بات جو چھوڑتے ہیں وہ کیا دلیل دیتے ہیں، وہ ایک آدمی نے مسجد میں آ کر نماز پڑھی پھر آ کر سلام کر کے بیٹھا، فرمایا ارجع فصلی فانک لم تصلی، لوٹ جا جا کر نماز ادا کر، تو نے نماز ادا نہیں کی، اس کو پھر نماز سکھائی. تو جب رکوع کے بعد اٹھنا تھا تو اس کو فرمایا کہ رکوع کے بعد اٹھ کر اس طرح کھڑا، اقیم صلبہ کا اپنی کرسی بھی کر، کس طرح حتا ترجل عظام و الی مفاصل، یہاں تک سارے وجود کی جو ہڈیاں ہیں نا وہ اپنے اصلی حالت میں آ جائیں. تو عام حالت انسان کی ہاتھ باندھنے کی نہیں ہوتی، چھوڑنے کی ہوتی ہے، انہوں نے اس سے یہ استدلال کیا. اسی لیے امام احمد ابن حنبل سے جب ان کے بیٹے سالے نے یہ مسئلہ پوچھا نا، یہ مسائل جو سالے کے ہیں اس کے اندر موجود ہیں، تو کیا فرمایا، چونکہ سری نس نہیں تھی تو فرمایا ان شاء ارسالا ان شاء بازا، چاہے تو چھوڑ دے چاہے تو باندھ لے، جس کو جو دلیل پختہ معلوم ہو عمل کر رہے اس میں کوئی تشدد نہیں ہے. کیا تراوی یا نماز مقتدی کا قرآن پاک کھول کر کھڑے ہونا جائز ہے؟ یہ میں جواب دے چکا ہوں. سجدہ تلاوت کیا فجر کی نماز کے بعد کیا جا سکتا ہے؟ بالکل کیا جا سکتا ہے. دعائے سجدہ تلاوت کتنی دفعہ مسنون ہے؟ سجدہ تلاوت میں ایک دفعہ بھی آپ نے دعا پڑھ لی اس میں عدد کوئی نہیں بتایا تو سجدہ تلاوت ہو جائے گا. کیا سجدہ تلاوت وضو ہونا لازم ہے؟ اس کا جواب بھی دے چکا، وضو ہو تو افضل اور بہتر ہے، کیونکہ بغیر وضو بھی قرآن پاک کی قرآت ہو سکتی ہے. سجدہ تلاوت یہ سجدہ جو نماز کا ہے اس کے لیے وضو کو شرط قرار دیا گیا. کیا حضرت علی مسجد میں شہید کیے گئے؟ حضرت علی کے اندر یہ روایت تو موجود ہے لیکن مجھے اس کا یہ علم نہیں ہے کہ صحیح ہے کہ نہیں ہے، جسے جتنا علم ہے اتنی بات کرتا ہوں. وضو کرنے کے بعد قرآن کی تلاوت کرتے اگر ہوا کھا رہے تو وضو ٹوٹنے کے بعد قرآن کی تلاوت جاری رکھی جا سکتی ہے؟ رکھی جا سکتی ہے. امام بخاری، امام ابن منذر، امام طبری، داؤد ظاہری وغیرہ نے جو ہے نا اس کی بڑی تفصیل سے بات کی. ابھی جو مجلہ تازہ ہمارا چھپ کے آیا ہے اس مسئلے کی تفصیل اس میں موجود ہے. کیا لکھے ہیں؟ اسپیکر کا والیم درست کریں، میں نے تو نہیں کرنا، آپ کریں، آپ میرا والیم درست کریں نا. امام نے اثر کی نماز کی دو رکعت پڑھ لی تھی، مقتدی تیسری رکعت میں آ کر شامل ہوا، تو وہ ان دو رکعتوں میں سورت فاتحہ کے علاوہ سورت کوئی بھی ملا کر پڑھے گا یا نہیں؟ یہ جو پچھلی دو رکعتیں ہیں نا، ظہر کی، عصر کی، مغرب کی ایک رکعت، شاہ کی دو رکعتیں، اس میں عام طور پر آپ نے دیکھا عمل بھی کرتے ہیں اکثر سورت فاتحہ صرف پڑھتے ہیں، لیکن اگر کوئی شخص پچھلی دو رکعتوں میں سورت فاتحہ کے علاوہ بھی کوئی سورتیں پڑھ لے یا آیات پڑھ لے تو بالکل جائز ہے، کیونکہ صحیح مسلم شریف میں حدیث ہے، صحابہ کہتے ہیں نبی علیہ السلام کی پچھلی دو رکعتوں کا اندازہ لگاتے تقریباً آپ جو ہے نا وہ 13-14 کے قریب آیات پڑھ جاتے تھے، تو فاتحہ کی تو صرف 7 آیتیں ہیں، تو اس لیے اس سے اوپر بھی اگر کسی نے پڑھ لیا تو جائز ہے، کم از کم فاتحہ ضرور پڑھی جائے گی. شب قدر کے بارے میں بیان کیا گیا ہے کہ اس کی کوئی رات کے وقت کوئی نشانی ملتی ہے، رات کے وقت یہ ہے کہ موسم معتدل ہوتا ہے، نہ زیادہ گرمی اور نہ زیادہ سردی، جو حدیث میں نشانی آئی ہے، مسلم بزدار وغیرہ میں حدیث ہے، اور مسلم وغیرہ میں حدیث ہے کہ دوسرے دن صبح جب آپ صبح پھر کرتے ہیں تو سورج نکلتا ہے، تو سورج گول جس طرح تھال ہوتا ہے نا اس طرح کا ہوتا ہے، اس کی اس وقت شعاع نہیں پڑتی، تو یہ علامت اگر کسی نے پا لی تو سمجھ لیجئے شب قدر اس کو مل گئی۔ یہ صلات و تسبیح کا سوال آیا، یہ میں جواب دے چکا ہوں۔ سر پر جو رومال رکھ کر نماز پڑھتے اس کے بارے میں سنا ہے، اگر دونوں پلو لٹکے نہ ہوں، یعنی سر پر کوئی بھی رومال وغیرہ ہو تو اس کے دونوں پلو سر کے دونوں طرف دائیں اور بائیں نہ لٹکیں، میرے بھائیو یہ نہ لٹکنے والی روایت بالکل صحیح نہیں ہے، یہ اس کے اندر ایک حسن بن زکوان راوی ہے، اس کی تدلیس کی وجہ سے ضعیف روایت ہے۔ لو جی پہلے ہیں وہ جواب دیتے ہیں، بھی ہمارے ایک بھائی کہتے ہیں بخاری شریف کے حدیث ہے، ایک صحابی جہاد کرنے کے لیے آپ کی خدمت میں حاضر ہوئے تو آپ نے فرمایا تو واپس چلا جا، تیری ماں زندہ تو اس کی خدمت کر، اس میں تیری جنت ہے، کہ اس حدیث کی روح سے اس بات کو بنیاد بنایا جائے جس کی ماں زندہ ہو جہاد نہ کرے۔ سبحان اللہ، اس کو دلیل نہیں بنا سکتے، کیوں سمجھ لیجئے، جس طرح جس صحابی سے صحیح بخاری میں یہ حدیث ہے فرمایا جا کر ماں کی خدمت کر، اسی صحابی سے صحیح ابن حبان میں بھی صحیح حدیث ایک آئی ہے، ایک صحابی آئے کہنے لگے یا رسول اللہ میں جہاد پر جانا چاہتا ہوں، آپ نے فرمایا تیرے ماں باپ زندہ ہے، اس نے کہا فرمایا ان کی خدمت کر، اس نے آگے کہا واللہ لأترکنہما ولا اجاہدنہ، اللہ کی قسم میں دونوں کو چھوڑ کر ضرور جہاد پر جاؤں گا۔ نبی علیہ السلام نے فرمایا انت اعلم، پھر تو اپنی حالت زیادہ بہتر جانتا ہے۔ اب یہ دیکھو اس میں آپ نے اس کو نہیں کہا اب تو ماں باپ کے پاس جا، فرمایا تو زیادہ بہتر جانتا ہے۔ اب ان دونوں حدیثوں کو محدثین نے یوں جمع کیا، دو تطبیقیں دی، ذرا غور کرو، ایک تطبیق تو پرانے محدثین نے جو دی وہ یہ ہے جہاد بعض اوقات فرض عین ہوتا ہے اور بعض اوقات فرض کفایا ہوتا ہے، پھر فرض عین کی وہ تین شکلیں بیان کرتے ہیں کہ جس قوم کے اوپر دشمن نے حملہ کر دیا اس قوم پر جہاد کرنا لڑنا فرض عین ہے، دوسرا وہ شخص جس کو امام کہہ دے، سارے آئیں گے آپ کو بنایا نا، اگر نیند آ رہی پہلے جواب دے دیتا ہوں، جس شخص کو امام کہہ دے کہ تم جہاد قتال کے لیے نکلو اس پر نکلنا فرض عین ہے، تیسرا وہ شخص جو میدان قتال میں لڑ رہا ہے اس کے لیے فرض عین ہے، وہاں سے بھاگنا جائز نہیں ہے۔ تو وہ کہتے ہیں جب فرض عین ہو تو پھر ماں باپ کی اجازت نہیں ہے، فرض کفایت کے علاوہ شکل ہو تو پھر اجازت لینی چاہیے، ایک یہ موقع۔ دوسری تطبیق جو اس سے زیادہ بہتر ہے، یہ شیخ البانی وغیرہ نے بھی اس کو برقرار رکھا، شیخ احمد شاکر نے الدرر البحیہ کی جو شرح روضۃ الندیہ اس کے حاشیے میں اس کو ذکر کیا، ان دونوں حدیثوں پر غور کرنے سے یہ بات زیادہ واضح ہے، دونوں حدیثوں میں جو صحابیوں کا ذکر ہے دونوں گھر نہیں بیٹھ رہے تھے بلکہ جہاد کرنے کے لیے اپنے امام کے پاس آئے تھے، آگے امام ان کی حالت دیکھ کر بتائے گا کہ تو نے جانا ہے یا پیچھے رہنا ہے، تو اپنے آپ کو جہاد کے لیے تیار تو کرو، اپنے امیر کے پاس اپنے آپ کو پیش کرو، وہ تمہاری حالت دیکھ کر فیصلہ کرے، اگر پھر بھی وہ تمہیں پیچھے رکھتا ہے اور تم خود سمجھتے ہو کہ میرے بغیر بھی گھر کا گزارا ہو جائے گا، تو اللہ کے نبی نے دوسری حدیث میں زائد لوگوں سے انت اعلم، پھر اپنے حالات کا خود فیصلہ کر لو کہ ماں باپ خدمت کے محتاج ہیں یا جہاد پر جانا ہے، دونوں صورتوں میں کوئی پکڑ نہیں ہے۔ اگر بندہ مر جاتا ہے اس کے لیے دعا کرنی چاہیے، یہ تو میں آپ کو بتا چکا ہوں، دعا کریں گے جنازہ جب پڑھیں گے اس کا تو دعا کریں گے، خالی منہ بند کر کھڑے ہو کے واپس چلے جائیں گے، جب رسول اللہ پر درود پڑھنے پر آپ پر پیش ہوتے ہیں تو کیا رسول اللہ قبر میں زندہ کر کے پیش کریں گے یا کوئی اور حالت ہوگی؟ میرے بھائیو فرشتے آپ کو درود پہنچاتے ہیں، آگے کیفیت کیا ہے اس کا تذکرہ نہیں، ہمارا ایمان ہوگا اس پر، یہ بات پہلے آپ کو بتا چکا ہوں کہ جو اخروی معاملات ہیں وہ تو عقل پر پرکھے ہی نہیں جاتے، ایمان رکھنا ہوگا۔ مسجد نبی کے امام جب قرات کرتے ہیں تو رسول اللہ صلی اللہ علیہ وسلم ان کی قرات سنتے ہیں، یہ سننے کی کوئی دلیل موجود نہیں ہے۔ अच्छा अगर सुनते हो ना, जिनका सुनने का अकीदा है उनको तो उन इमामों पर भी ईमान रख लेना चाहिए ना। वैसे वो उनको गालियां देते हैं, वापी काबज हो गए वहां पर। अल्लाह के नबी सुनते भी हो फिर उनको हटाते भी नहीं है मुख्तारे को लोग। अरे सुनो तो हदीस में क्या फर्क है? कोई फर्क नहीं है इस्तलाही तौर पर। अब ये बाज कौमें ऐसी हैं जिन्होंने बाज नामों पर कब्जा कर लिया है, ये इसलिए यहां से फर्क है। बाद लोग बिदआत करते हैं, शिरक करते हैं और अहले सुन्नत लफ्ज पर कब्जा किया हुआ है, इस लिहाज से गुरुबंदी में फर्क जरूर है। लेकिन असल लफ्जों के एतबार से देखो तो मानों के एतबार से दोनों में कोई फर्क नहीं है, क्योंकि सुन्नत नबी सल्लल्लाहु अलैहि वसल्लम का कौल हो वो भी सुन्नत है, आपका फेल हो वो भी सुन्नत है, आपके सामने किसी साहबी ने कोई अमल किया और आपने मना नहीं किया वो भी सुन्नत है। तो हदीस भी इसी को कहते हैं। इस लिहाज से अहले सुन्नत का लफ्ज हो या अहले हदीस का, दोनों का मतलब एक है। अगर हम देखें कि अहले सुन्नत एक तबका अपने आपको अहले सुन्नत कहता है, दूसरा तबका अपने आपको अहले हदीस कहते हैं, इस बार से फर्क है कि अहले हदीस भी एक फिरका नहीं है। फिरका हमेशा शख्सियात की बुनियाद पर बनता है। जितने भी फिरके आपको नजर आएंगे उनका ताल्लुक किसी न किसी शख्सियत के साथ है। मसलन अगर कोई हनफी है, क्यों हनफी है? इमाम अबू हनीफा का मुकल्लद है। शाफी क्यों शाफी है? इमाम मोहम्मद बिन इदरीस शाफी का मानने वाला है। मालिकी क्यों मालिकी है? इमाम मालिक इब्न अनस का मानने वाला है। हम्बली इसलिए हम्बली आगे अहमद इब्न हम्बल को मानने वाला है। फिर आगे जाहरी क्यों जाहरी है? दाऊद जाहरी को मानने वाला है। जाफरी क्यों जाफरी है? इमाम जाफर सादिक का नाम लेने वाला है। हर एक किसी न किसी शख्सियत के ऊपर कायम है, लेकिन अहले हदीस का जो लफ्ज है ये किसी शख्सियत की अकाशी नहीं करता। हदीस कुरान को भी कहते हैं, हदीस अल्लाह के पैगंबर के फरमान को भी कहते हैं, आपके कौल फेल तकरीर को भी कहते हैं। अल्लाह ने खुद कुरान में फरमाया, अल्लाह नज़ला अहसन अल हदीस, अल्लाह ने सबसे बेहतर ये हदीस नाजिल की। कई फरमाया फबे ये हदीस बादा हुयो में नून, इस हदीस के बाद अब ये लोग किस पर ईमान लाएंगे। कई फरमाया असर नबी इलाबाद हदीस है, जब नबी पाक सल्लम ने अपनी बीवियों में से किसी के पास अपनी हदीस को छुपा के रखा। अब पैगंबर की बात को भी हदीस, अल्लाह की बात को भी हदीस, सवाल का माना अल्लाह रसूल की मानने वाला, यह किसी शख्सियत की अकासी नहीं है। फिरका लफ्ज एक और अंदाज से आपको समझाता हूँ, ये फर्क उनसे निकला है। अरबी में एक लफ्ज के कई अल्फाज बनते हैं, ये फर्क लफ्ज से फिरका, और इस फर्क लफ्ज से कई अल्फाज हमारी उर्दू जुबान में इस्तेमाल होते हैं। मतलब फिराक, मुफारकत, तफरीक, फिराक, फरीक, ये वो अल्फाज हैं जो फर्क से निकले हैं। सब में जुदाई का माना है, जब कोई बंदा मर जाए, कहा जाए फलां शख्स हमें दागे मुफारकत दे गया। क्या मतलब? जो अल्लाह ने उसको जिंदगी दी थी वो जिंदगी उसकी खत्म हो गई है और जिंदगी खत्म करके छोड़ के हमें चला गया। कि असल उसको दुनिया में आने के लिए जिंदगी मिली थी, असल उसकी अब असल से कट गया है, अगले जो है ना वो यौम की तरह रवाना हो गया। इसी तरह एक जमात हो उसमें कुछ बंदे लैदा होते, नजरिया एक, सारा वारदात एक है, तो क्या कहते हैं? ये जो चंद लोग हैं फुलानी जमात का एक फरीक है, कि असल वो ही है लेकिन किसी गरज की वजह से लैदा हो गए हैं। तफरीक, ये तो बड़ा आम लफ्ज है, छोटे छोटे हमारे बच्चे भी जब जमा तफरीक के सवाल करते हैं ना तो फिर ये लफ्ज इस्तेमाल होता है। इसको यूं समझो, एक उस्ताद ने अपने शिगिरद से कहा बेटा लिखो 100। अब उसने 100 का आदत लिखा, फिर क्या कहता है 100 में से 50 तफरीक कर दो। क्या करेगा? 100 ऊपर लिखेगा, नीचे 50 लिखकर माइनस की अलामत डालकर लकीर खींच के नीचे 50 लिख देगा। क्या कहेगा? ये 50 100 में से तफरीक हो गए हैं, क्योंकि असल अदद क्या लिखवाया, तो असल से काटकर जब जुदा हुआ तो जुदा आने वाले को क्या कहा, ये तफरीक हो गया। असल क्या है? कुरान और सुन्नत है, अतीउल्लाह वातीउर रसूल है। अब जो कुरान सुन्नत से कटकर अलहदा किसी और का दामन थाम के बैठ गया वो किताबो सुन्नत से क्या हुआ है? तफरीक हो गया, फिरका तो वो बना। अब फिरका खत्म कैसे होगा? 100 में से कितने निकाले थे मिसाल में? बाकी कितने थे? वो बाकी असल ही है ना। अब आपने तफरीक खत्म करनी हो, जो 50-100 में से तफरीक हो गए तो जो बकाया बचा पड़ा है वो लाकर उसमें जमा करो तो क्या बनेगा? तफरीक मिट गई, असल में आकर जमा हो गया। अब जिन्होंने किताबो सुन्नत से हटकर अनबी शाफी मालकी अम्बली अलग अलग निस्बतें बढ़ा ली, सारे छोड़कर कुरान हदीस की तरफ आ जाए तो तफरीक तो खुद ही खत्म हो जाती है, जमा हो जाए जहां निकले थे। एक बाप के मसलन 5 बेटे हैं, सारे कट्ठे रह रहे हैं, शादी कर दी एक की, अब जो शादी की ना चंद दिन गुजारे फिर बहू के साथ गुजारा ना हुआ, सास बहू की लड़ाई शुरू होगी, घर में खराबी शुरू होगी, होता है हमारे मुआजरे में। अब बाप ने कहा चलो बेटा गुजारा नहीं होता ना, पहले हम कट्ठे रहते, तू यूं कर अपनी बीवी को ले फलाने मकान में ले जा। ऊंचा अब कितने घर बन गए, पहले तो एक ही था बाप के साथ, अब ये एक अलग घर बन गया, थोड़ा इख्तलाफ हुआ तो रहता चला गया, दूसरे की शादी की ना गुजारा अलग घर बना दिया। अब जो अलग अलग हुए हैं वो अलग घर बने हैं, असल वही है जो माँ बाप के साथ कायम है उसी घर में रह रहे हैं। असल के साथ जो कायम है वो फिरका नहीं है, जो असल से कट के जुदा हो जाएगा वो फिरका बनेगा। अब ये 3-4 जो घर बन गए सबको खत्म करना चाहते उसी माँ बाप की हवेली में सारे आ जाओ। जिस तरह माँ बाप असल है औलाद फरा है, इस तरह कुरान और सुन्नत असल है बाकी सारी फरूजी है। तो कुरान और सुन्नत में आकर मिल जाए तो फिरका खत्म होगा। इसलिए हदीस का लफ्ज ये किसी फिरका की निशानदेही नहीं करता, ये तो किताब सुन्नत की निशानदेही करता। रमजान में किसी अमल का सवाब 70 गुनाह होता है, क्या ये दुरुस्त है? ये जो हदीस है कुल्लो अमल इब्ने आदम युजा आफो, इब्ने आदम का हर अमल बढ़ा दिया जाता है। अलहसनत बि अशर मसालिहा इला सबे में आते ज़ैफ़न, नेकी 10 गुना से लेकर 700 गुना तक चली जाती है, तो 700 के अंदर 70 शामिल है कि खारिज है? अलबत्ता वो रिवायत सही नहीं जिसमें ये है एक नफल फर्ज का मुकाम बन जाता है और एक फर्ज 70 फर्जों के कायम का, वो रिवायत कमजोर है। वरना अजर के अखबार जितना इखलास होगा 700 तक भी चला जाता है। क्या नमाज तरावी के साथ शामिल होकर फर्ज नमाज पढ़ी जा सकती है? पढ़ी जा सकती है। दलील क्या है? दलीलें बहुत सारी हैं, एक अर्ज करता हूँ। मुआज़ बिन जबल रसी अल्लाह तआला अन्हु इशा की नमाज फर्ज नबी पाक के पीछे पढ़ते थे और फिर जाकर अपने कबीले वालों को पढ़ाते थे। फर्ज तो अपने पूरे कर गए थे, अब कबीले वालों को क्या पढ़ाई थी? वो उनकी नफली नमाज होती थी और पिछलों के फर्ज होते थे। तो नफली इबादत तो हो रही हो तो फर्ज पढ़ने वाला पीछे अगर नियत करके खड़ा हो जाए तो उसके फर्ज अदा हो जाते हैं। ये फिका अनफी का मसला है कि फर्ज पढ़ने वाला शख्स नफल पढ़ने वाले के पीछे फर्ज अदा नहीं कर सकता, लेकिन ये हदीस के खिलाफ है। बाद हज़रात ये कहते हैं कि कहते हैं नबी अलैहिस्सलाम के याद होने की दलील देते हैं, उनको जवाब देने के लिए दलील, भाई दलील नमाज में, हाँ तशहुद की हालत में। ये तशहुद की हालत में अस्सलामु अलैका अय्युहन नबियो कहना ये आयत होने की दलील नहीं है। देखो मेरे भाइयों, सलाम असल में जो किया जाता है ना ये दुआ है, और दुआ में खिताब का सीगा भी हो तो लाजमी नहीं है कि मुखातब जो है ना वो सुनता ही हो। मिसाल के तौर पर हजरत उमर ने जब हजरत असवद को खिताब किया तो क्या कहा? इन्नी आलमो अन्ना का हजारों, मैं जानता हूँ यकीनन तू एक पत्थर है। खिताब कर रहे हैं ना पत्थर को, पत्थर सुनता है, तो खिताब में ये लाजम नहीं आता कि अगला सुनता भी, ये दुआ है। वैसे बरेलवी उलमा को इससे दलील लेने की कतन इजाजत नहीं है। क्यों? फिका हनफी की बहुत सारी किताबों में ये बात लिखी, मसलन जो ये एक बुनियातुल ये मुस्तमली किताब है, इसको कबीरी भी कहते हैं, उसमें लिखा है, कहते हैं ये हदीस में नहीं फिका का मसला है। कहते नबी अलैहिस्सलाम जब मेराज में गए थे ना तो उसमें अल्लाह से जो बातें हुई उसमें ये था, अल्लाह ने अपने नबी से कहा था सलामु अलैका अय्युहन नबियु, तो उस बात को डायरेक्ट कलाम के तौर पर ही नमाज के अंदर रखा गया। जिस तरह आप नमाज पढ़ी, फातिहा पढ़ी, वितर पढ़ते हैं ना आप, दूसरी रकत में कौन सी सूरत भूमि तौर पर यहाँ पढ़ी जाती है? क्या उसमें लिखा हुआ है? कुल या अय्युहल काफिरून। जब आप नमाज पढ़ रहे हो तो किस काफिर को मुखातब हो रहे होते हैं? या अय्युहल काफिरून का माना है काफिरों, जैसे या अय्युहन नबी है ए नबी, तो या अय्युहल काफिरून का क्या माना? ए काफिरों, किस काफिर को खिताब कर रहे होते हो? यहां उनको पुकारना मुराद नहीं है, बल्कि जिस तरह अल्लाह का कलाम है डायरेक्ट, उसी तरह ही इसको नमाज में तिलावत किया जाता है। तो ये जो तशहुद के कलमे हैं, अब्दुल्लाह बिन मसूद फरमाते हैं, बुखारी मुस्लिम वगैरह में हदीस है, नबी अलैहिस्सलाम ने हमें तशहुद उस तरह सिखा जैसे कुरान की सूरत सिखाते। तो कुरान की सूरत में जब मुखातब मुराद नहीं है तो तशहुद में मुराद कैसे हो गया? बाजार में एक जिनस की दो कीमतें हैं, अगर उधार पर 100 रुपए और नकद 70 रुपए, अगर उधार 70 रुपए में एक कीमत तय हो जाए तो क्या है ये सूद है? आप ये बताएं जो 30 रुपए उसने बढ़ाए हैं वो क्यों बढ़ाए? वो इस वजह आज उतने बढ़ाए हैं कि आपने पैसे देने हैं बाद में, तो जितना आपने लेट करना उस मुद्दत के बदले में उसने पैसे बढ़ाए, तो ये सूद है। मन बाने फी बे अतिन फला हूँ अव का सुह माधर रेबा, फिर मैं या कम कीमत लेगा फिर रेबा या फिर रेबा सूद लेगा। अबू दाऊद में ये सही हदीस मौजूद है। अच्छा यहाँ एक और बात गौर करो, एक सूरत ऐसी है जिसको सारे ही कहते हैं सूद है। मसलन दुकानदार से सौदा तय हो गया कि 100 रुपए का लिए और महीने बाद पैसा देना 100 रुपया, महीने बाद आप 100 रुपया नहीं दे सके, 10 दिन महीना और ऊपर बढ़ गया, वो कहते मैं आपसे 110 लूंगा, तो कहते ये सूद है। सारे कहते सूद है, क्यों सूद है भाई? भाई हाँ उसने मुद्दत आपने ले ली, उसने मुद्दत के तो पैसा लिया, बाद सौदा तय हो बाद में मुद्दत के बदले पैसे ले ले वो सूद है, शुरू में ही मुद्दत के बदले पैसे ले ले तो वो जायज हो गया, ये भी तो उसी तरह ही सूद है। इस पर ये जो अल हदीस शुमारा निकलता है ना, आप जुबैर जी साहब, तो ये 40 नंबर शुमारा इससे पिछला जो था उसमें मेरा बड़ा तफसील के साथ किस्तों की बह वाला मजमून छपा है, जिसमें तकरीबन जो 10-12 शुबहात है ना इन लोगों के, सब के तफसीली मैंने जवाब दिए। और ये जो हमारा जामा मोहम्मदिया लोकल वर्कशॉप है, वहां से जो रिसाला निकला ना सऊतुल हक, उसमें भी ये मजमून छपा है, आप वहां से रब्ता करके रिसाला मंगवा सकते हैं तफसील के साथ। उसमें किस्तों में यही किसकी वजह से पैसे बढ़ाता है। सवाल लिखा भाई ने, मुझे महसूस होता है सोकर उठने के बाद कि मेरी शलवार और टांग का कोई हिस्सा गीला है, लेकिन इस पर कोई तरी नजर नहीं आती, क्या मुझे उस कपड़े तब्दील करने और गुसल करना पड़ेगा? ये वहम हो सकता है, अगर तरी नजर आए वाकई ही उसकी कोई दलील सूरत मौजूद हो फिर गुसल करो, वगैरह वहम की सूरत में ये नहीं है बात, यकीन पर बुनियाद रखनी है ये बात नहीं करनी। क्या औरत घर में इतकाफ बैठे? ये सवाल का जवाब मैं पहले दे चुका हूँ, इतकाफ के लिए मस्जिद बताइए। ये किधर से पकड़ा दिए, इधर डाल टिकट का लिखा हुआ है। इस्तखारा के बारे में मुकम्मल बताएं, अगर 7 दिन मल के कुछ पता ना लगा इसके बारे में। असल में ना जेन ये बता लिया है कि इस्तखारा करके सोना चाहिए, सोने के बाद ख्वाब आता है और ख्वाब में हकीकत खुलती है, इसलिए इस सवाल का जना वो जरूरत इसकी पेश है और इश्काल पैदा होता है। और इसीलिए कई लोगों ने कारोबार भी बना लिया इस्तखारे का, बेकायदा फीसें लेते हैं, कहते हैं इस्तखारा करके बताएंगे। मैं नाम नहीं लेता, एक फिरके के एक बहुत बड़े आलम थे, बहुत हो गए, बिल्कुल सही बात है, उनका कोई मुरीद था तो बच्ची उसकी जवान हुई, वो बुजुर्ग का भी उम्र के थे, तो उन्होंने जाकर कहा कि हजरत इस्तखारा करके कोई बच्ची के लिए रिश्ते के मुतालिक बताएं। कुछ वक्त गुजरा, वो फिर आया, वो बुजुर्ग कहने लगे भाई मैंने बार बार इस्तखारा किया है, इस फकीर का इनाम निकला। उन्होंने फिर शादी उसने कर दी, वो इतना पक्का मरीज था, कहा हजरत आपका इनाम निकल जाए तो आपके साथ निकाह कर देता हूँ। तो लोगों ने बनाया हुआ कारोबार। इस्तखारा का माना है खैरियत तलब करना, जब कोई आदमी को अच्छा काम करना चाहे, क्योंकि जो गलत काम है उसका तो इस्तखारा नहीं ना होगा, जो जायज काम है लेकिन मुतरद्दद है मैं करूं या ना करूं, तो अल्लाह से उसने खैरियत मांगनी है। वो दो रकत नमाज पढ़ने के बाद दुआए इस्तखारा मांगे, तो अल्लाह ताला अगर उसकी तवज्जो किसी काम की तरफ उसमें से लगा देता है, जिस तरफ ध्यान चला जाए वो काम करो। इमाम बुखारी ने अफजल वक्त इसका जो है वो तहज्जुद के टाइम है, क्योंकि इमाम बुखारी ने सही बुखारी में तहज्जुद के ज़िमन में नमाज इस्तखारा का जिक्र किया है, जिससे मालूम होता है कि रात के वक्त अफजल और बेहतर है। ये ख्वाब वाला किसी हदीस में मैंने आज तक नहीं पढ़ा, बहुत देखा है इसको, इस्तखारे पर कई किताबें भी अरब उलमा की मैंने खरीदी, लेकिन कहीं कोई हदीस नहीं मिली कि ख्वाब जरूर आता है उससे पता चलता है। अगर किसी का नेकी का काम है उसमें आपने इस्तखारा करना है, अल्लाह से खैरियत मांग रही, अगर नहीं तसल्ली हो रही, दूसरी सूरत यह है कि जिस जो काम आप करना चाह रहे हैं ना, उस काम के मुतलका जो लोग हैं जो उस काम को समझते हैं और अच्छे लोग हैं उनसे मुशावरत कर लो ताकि तसल्ली हो जाए और वो काम कर लो। कारोबार में मुनाफा किस हद तक होना चाहिए, जितनी हद तक जा सकते हो ले लो, कोई हद नहीं है। लेने वाला भी तो बेवकूफ नहीं है ना, और उसने भी तो आपसे सौदा करना है। नबी अलैहिस्सलाम अबू दाऊद का मिसाल पर हदीस है, एक बंदे को दो दिरहम देकर भेजा, जाओ बाजार से बकरी ले आओ। वो बंदा बड़ा सियाणा और कारोबारी था, वो बाजार गया, उसने दो दिरहमों की दो बकरियां खरीद ली, वापस आते हुए एक बकरी दो दिरहमों की बेच दी, दो दिरहम भी ले आया और बकरी भी ले आया। आपने फरमाया बड़ा अच्छा ताजर है, जहां जाएगा उसको खसारा नहीं होगा। तो खरीदने वाले का भी तो हक है ना, जितना पूछे जान पटक कर ले उसको, बारे में आ तो ले ले, नहीं बारे में तो ना ले। एक दफा साहबा ने नबी अलैहिस्सलाम से कहा, या रसूलल्लाह मदीने में रेट बहुत चढ़ गए, कंट्रोल कर दो। गलत से रोफिल मदीना, मदीने में रेट बढ़ गए हैं, कंट्रोल कर दो। आपने फरमाया अल्लाह ही रेट बढ़ाता है, अल्लाह ही रेट कम करता है। मैं इस हाल में दुनिया से नहीं जाना चाहता, कल क्यामत वाले दिन कोई मेरे ऊपर अपने किस जुल्म का या माली मुतालबा कर दे कि मेरा तो माल इतना था तो आपने ये इतने का कंट्रोल कर दिया। तो ये अल्लाह ही के काम है। अच्छा, इमाम इब्ने तैमिया की किताब रोजा रसूल की जियारत और उसके आदाब में लिखा है, जब कोई कब्रिस्तान जाता तो सुन्नत के मुताबिक सलाम करता है तो मुर्दे शख्स को पहचानते और सलाम का जवाब देते हैं। ये पहचानने के मुतल्लिक असल में जो कई उलमा कहते हैं ना, इसके मुतल्लिक कोई सही हदीस कतन मौजूद नहीं है। और इमाम इब्ने कय्यम की तरफ भी जो मंसूब किताब है किताब रूह, उसमें इस तरह की कुछ रिवायतें हैं। या पाकिस्तान में एक दफा शेख सलीम अल हिलाली हफीज अल शेख अल्बानी के बड़े मारूफ शागिर्द हैं, बहुत बड़े मुहद्दिस हैं, वो तशरीफ लाए तो मुरीद के उनसे मुलाकात हुई, तो मैंने उनसे पूछा कि इमाम इब्ने कय्यम की जो किताब रूह है उसके अंदर इस तरह की कुछ रिवायतें आती हैं, तो आप वो किताब के मुतल क्या ख्याल है। उन्होंने बताया कि असल बात यह है कि इमाम इब्ने कय्यम अलैहिर्रहमा वगैरह जो थे, इब्तदा में इनकी सूफियाना जिंदगी थी, तो इब्तदाई सूरत में वो तसव्वुफ वगैरह की तरफ मायल थे और उस सूरत में हर तरह की रत्व याबत वाली रिवायात जमा की हुई थी, लेकिन जो बाद वाली उनकी किताब थी, खासतौर पर उनका कसीदा नूनिया जो उनकी किताब है उसको पढ़ा जाए तो वो सारे इन अकायद की तरदीद करती है। पाकिस्तानी हुकूमत ने सेविंग सर्टिफिकेट जारी किए हुए हैं, क्या वो सूद है? याद रखो, सेविंग सर्टिफिकेट हो ये बाकी जो वो क्या नाम है ये बांड वगैरह है, सब में सूद का अंतर शामिल है। बांड में भी लोग आपको तकसीम कर देते हैं, लोगों को लोग ले लेते हैं, लोगों की जमा शुदा रकम आगे बड़े बैंकों में जाती है, उस पर सूद लेते हैं, सूद के जरिए जो पैसा इकट्ठा किया हुआ था उसमें कुछ इनामात निकाल कर लोगों को दे देते हैं, खुद कुछ रख लेते हैं, ये सारा सूदी मामला है। सूद से मुतल्लक वाजे कर दें वो कौन से नुकात है जिनको किसी कमाई पर लागू किया जाए तो पता चले कि वो सूद है, जब वो कुछ सूरत और सामने कोई भी आएगी तो उस पर गौर करने से पता चलेगा कि ये सूद है कि नहीं। अब अब्दुल मनान साहब से किसी ने कहा सूद की तारीफ बता दी? अच्छा, इंशाल्लाह अल्लाह तौफीक देगा, घबराए ना, दरअसल मैंने देना, परेशान आप हो गए, थोड़ी देर ठहरो मैं जल्दी खत्म कर देता हूँ। अच्छा, क्योंकि ये चंद एक मसले ऐसे हैं जो जरूरी है। अब्दुल मनान साहब की बात कर रहा था, उनसे किसी ने पूछा कि सूद की तारीफ क्या है कुरान और हदीस में, कहने लगे अल्लाह रसूल ने कोई सूद की तारीफ नहीं की। तो मैंने पता कैसे चलेगा? तो कहने लगे जब मामला कोई भी सामने पेश है, गौर कर रहे हैं किताब सुन्नत के नसूल पर, सूद बनता है, अगर ये बनता होगा तो सूद पर बना देंगे, नहीं बनता होगा तो नहीं बनाएंगे। सब लोग कहते हैं रब सूद की तारीफ के आगे फिर सवाल लिखा है, कहते नेट पर सवाल है, कुछ लोग आले सऊद को आले यहूद कहते हैं, इसका क्या हुक्म होगा? میرے بھائیو، اگر کوئی شخص کسی مسلمان کو یہودی کہہ دے، کسی مسلمان کو کافر کہہ دے، اور اگلا بندہ یہودی یا کافر نہ ہو، کہنے والا ضرور ہو جاتا ہے، صحیح بخاری، کہنے والا یہودی یا کافر ہو جائے گا. مثلا میں نے یا آپ نے ایک شخص کو کہہ دیا تو کافر ہے، وہ کافر نہیں ہے، تو ہم ضرور ہو جائیں گے کہنے والے کہ ایک مسلمان کو کافر بنا دینا خود کافر ہونا ہے. یہ صحیح بخاری میں حدیث ہے. تو اس لیے آل سعود کو اگر آل یہودی کہتے ہیں تو وہ یہودی نہ ہو، کہنے والا ضرور یہودی ہو جائے گا. وہ بھی اسی طرح یہ ایک ہی مسئلہ ہے. یہ کیا لکھا، قصر نماز اگر رہ جائے تو گھر پہنچ کر قصر پڑھیں گے یا پوری؟ یہ قصر نماز واجب نہیں ہے، یہ رخصت اللہ کی طرف سے سہولت ہے. اذا ضربتم فی الارض، اللہ کہتے جب تم زمین میں سفر کر رہے ہو تو پھر قصر کرنے میں کوئی حرج نہیں. تو معلوم ہوتا یہ رخصت حالت سفر میں ہے. جب سفر کی حالت میں فائدہ نہیں اٹھایا تو گھر آ گیا تو اس وقت تو سفر میں نہیں ہے، وہاں کو پوری پڑے گا. بازوؤں کے بغیر بنائن میں نماز ہو جاتی ہے؟ ہو جاتی ہے. کندھوں کے اوپر کچھ تھوڑا بہت کپڑا ہونا چاہیے. اگر کندھوں پر کچھ بھی نہیں آیا پھر نماز نہیں ہوگی. کندھوں کے اوپر کچھ تھوڑا بہت کپڑا نہیں ڈالا آتے کے ہی شیون، شیون کا لفظ بخاری میں ہے، کندھوں پر کوئی چیز نہ ہو تو پھر نماز نہیں ہوتی. تو بنیان آپ پہنے، وہ دوسری جو جس کے بازو نہیں ہے نماز ہو جائے گی. شادی کے موقع پر سلامی لینا کہتے ہیں، یہ رواج ہے خالصتاً ہندوؤں کا، اس لیے ان چیزوں سے اجتناب کرو. ایک ہوتا ہے رواج، ایک ہوتی ہے بدعت. بدعت وہ ہوتی ہے جس کو ثواب سمجھ کر دین میں کیا جائے، تو بدعت بھی ناجائز ہے. رواج وہ ہوتا ہے جو غیر قوم کا ہو، مسلمانوں کا نہ ہو، غیر قوم کی عادتیں اور مسلمان اپنا لے، وہ ہے رواج رسم، تو یہ بھی ناجائز ہے. کیوں؟ اللہ کے نبی نے فرمایا من تشبہ بقوم فہو منہم، ابو داؤد اور مسلم احمد، جو کسی قوم کی نکالی کرتا ہے وہ انہی میں سے شمار ہوتا ہے. ہمیں رواجوں سے بچنا ہوگا. دو شادی کرنے والا سے دونوں بیوی کن اصولوں کے تحت مساوات یا برابری کا معاملہ کرے گا؟ اصول اس کے یہی ہے، گھر دینے میں، رہائش دینے میں، خرچہ دینے میں، لباس دینے میں، کھلانے پلانے میں مساوات کرے گا. اگر اس کا دل کسی ایک کی طرف مائل ہے، قصدن نہیں، طبعی طور پر مائل ہو گیا ہے، اس پر پکڑ نہیں ہے. نبی علیہ السلام باری تقسیم کرتے تھے اور کہتے تھے اللہم ہذا قسمی، اے میرے اللہ یہ میری تقسیم ہے، میں نے کر دی ہے، فیما عملے کو، جو میں مالک ہوں، جس میں جو میرے اختیار میں ہے، فلا تلومنی فیما لا عملے کو، جس کا میں مالک نہیں اس پر مجھے ملامت نہ کرنا. کیونکہ طبی طور پر زیادہ رجحان آپ کا بی بی عائشہ کی طرف تھا. آخر عمر میں بھی کہتے تھے جب بیمار تھے اینا انا غدن، اینا انا غدن، کل میری کہاں گزرے گی، یرید عائشہ. اس لیے طبی میلان اگر ہو گیا ہے تو وہ الگ بات ہے. کیونکہ بعض دفعہ ہوتا ہے مثلا دو بیویاں اکڑ مزاج ہیں اور یہ خدمت کرتی ہے، جو خدمت کرنے والی ہوگی وہ اس کے قریب زیادہ ہو جائے گی. بعض دفعہ یہ ہے کہ ایک بدصورت ہے، خوبصورت ہے، قدرتی ہے، انسان جو ہے نا وہ حسن کی طرف جاتا ہے، تو اس طرح خوبیوں کی وجہ سے طبی میلان ہو جاتا ہے. کیا ایک بیوی یا پہلی بیوی کی سیاسی یا سماجی حیثیت یا وٹا سٹا کی وجہ سے معاملات میں دونوں کے درمیان فرق روا رکھا جا سکتا ہے؟ فرق اس کا کوئی نہیں ہوگا. جب شادی کر لی تو مساوات جو ظاہر چیزیں میں نے ذکر کی اس میں کرنا ضروری ہوں گے. ہاں اگر دوسری عورت یا پہلی عورت اپنا کچھ حق مرد کو معاف کر دے تو وہ الگ صورت ہے. معاف نہیں کرتی تو حق دینا ہوگا، نہیں دے گا قیامت والے دن اس کی ایک سائڈ فالج ادا ہوگی. اس لیے دھیان سے دوسری شادی کرنا. میرے پاس کچھ رقم تھی جو میں نے بزنس میں انویسٹ کر دی 3 ماہ قبل، اب اس میں منافع یا نقصان کا اندازہ نہیں ہے. کیا نقصان ہوگا یا نفع؟ تو کیا اس رقم پر زکات واجب ہے؟ اب کس بزنس میں انویسٹ کی ہے؟ پلاٹ خریدا ہے، کوئی سامان خریدا ہے؟ تو جو بھی وہ آپ کا خریدی ہوئی چیز ہے اس کا آپ ریٹ معلوم کرو، کتنے کیا اتنی مالیت پر زکات ادا کرو. نفع اگر آئے گا تو وہ تو بعد میں آپ کے مال میں شامل ہوگا، یہ لگا ہوا مال تو موجود ہے نا، اس کے اوپر زکات دو. گھر کی فروخت سے حاصل ہونے رقم زکات واجب ہے جبکہ نیا گھر لینا مقصود ہے. اگر گھر آپ نے خریدا ہے تو اس کے لیے حکم بھی شرعی ہے، بیچا ہے تو حکم بھی یہ ہے کہ اس کے لیے آپ گھر خریدیں. जगह दूसरी बनाए, और अगर जो है ना वो घर बना लिया दूसरा तो घर के ऊपर ज़कात नहीं है, नहीं बनाया किसी और काम में लगाते हैं तो फिर ज़कात देनी होगी। ये एक थोड़ा सा और मसला आ गया, कहें तो स्पीकर पर ना ही बयान करूं। ख्वातीन भी है ना, ये किसी को ज्यादा मसला लड़ा हुआ तो मुझसे खलबत में मिल रहे हैं। मैं सुरख स्याही के दाली का खतरे का निशान है। इंसानों की जिंदगी पर पत्थरों का क्या असर होता है, जैसे नकीने वगैरह लोग पहनते हैं कोई असर नहीं है। ये वैसे लोगों ने भाई अकीका या जमूरत है, इसकी सिफात है, कोई मसला नहीं है। नबी सल्लल्लाहु अलैहि वसल्लम के अंगूठी में नगीना था हबशे के पत्थर का, ज्यादा आपकी अंगूठी ये थी कि आपने मोर लगाने के लिए बनाई हुई थी। तो ये लोगों ने बनाई बातें हैं, कोई उसका सर पाँव नहीं है। होम्योपैथी तरीका इलाज, अगर इनमें दवाई जुबान पर रख दो इलाज का अमल शुरू हो जाता है। मुझे पूछना है कि रोजे की हालत में कोई शख्स दवाई पानी में डालकर कुली करे तो रोजे का क्या होगा? कुली करने से रोजा नहीं टूटता, पानी अंदर जाएगा या दवा अंदर चली गई है तो फिर रोजा टूटता है। दूसरी बात यह, होम्योपैथी दवाई हो, एलोपैथी हो, तिब्ब यूनानी हो, अगर उसमें अल्कोहल शामिल है तो उससे इकनाब करें। मगरब की नमाज के बारे में सुना है कि अंधेरा होने से पहले नमाज अदा की जाए, लेकिन यहाँ पर अंधेरा हो जाता है। आपने गलत सुना है, जिस वक्त सूर्य गुरूब हो जाए उस वक्त से वक्त शुरू हो जाता है, और गुरूब होने के बाद जो सुर्खी बाद में कायम रहती है उतनी देर तक मगरब का नमाज का वक्त है। तकरीबन ये सवा घंटा के लगभग इतना वक्त जरूर बन जाता है। क्या बैंक की नौकरी करना जायज है? अच्छा चलो, ये फिर यूं कर लो, कल इंशाल्लाह दोपहर के जोर के वक्त मुझे संभाल लो, दे देना ये नेट वाले सवाल, दे देना ये दो दे, चलो ये रख, ये भी उनमें शामिल करो। ठीक है, मैं लगता तुम भी उकताए हो। अक्सर घरों में कुरानी आयात के पुर्जे वगैरह होते हैं जिन्हें संभालना मुश्किल होता, क्या उनको जलाया जा सकता है? कुरानी आयात हो, अदीस के औराक हो, अगर वो सीधा हो गए हैं तो जला कर उनको खत्म किया जा सकता है। सही बुखारी में बात सुनो, इसमें एक हिकमत भी है। सही बुखारी में आया कि हजरत उस्मान रज़ी अल्लाह जब मसाइफ को मुंतकिल करवाया था ना, जो पुराने या दूसरे मसाइफ थे, जला कर उन्होंने उनको खत्म किया। लेकिन यहाँ एक बात याद रखो, उस वक्त का साहबा का दौर, लोग मसले समझते थे, आज है जहालत ज्यादा। तो अगर कोई वर्का पोशीदा होकर कोई बंदा इस नीयत से जला रहा है कि ये राख बन जाए, खत्म हो जाए, हुरमत ना हो, तो लोग क्या करते हैं, कुरान जला दिया उसने, हादसे हो जाते हैं, मार पड़ के कई बंदों को इस तरह कत्ल भी कर दिया गया। तो इसलिए अगर जलाना है, एक तो चाहे लोगों की नजरों से बचकर काम करो, दूसरी सूरत बेहतर यह है कि आप उसको जाकर किसी जमीन के साफ सुथरी जमीन में गड़ा खोद के वहां दफना दे ताकि उसकी आदत ना हो। क्या हम तस्वीर नमाज पढ़ सकते हैं? बयान का सवाल है, पढ़ सकते हैं इंफरादी तौर पर, इसका जवाब मैं दे चुका हूं। ये आगे बताया उन्होंने कि ये वेबसाइट बताई है कोई, जिस पर दावा रेडियो की आप प्रोग्राम सुन सकते हैं, बता दें।
ये भाई वेबसाइट है radio.jamaatuddawa.org, radio.jamaatdawa।
बंद कर दिया है, आवाज क्या है,
आवाज आ रही
है? ये नेट का एक सवाल है, बस सिर्फ इसका जवाब देना। ये हो गया जवाब, ठीक है, ये हो गया, वही है पुरानी आयात के मुतालिक, बाकी इंशाल्लाह बाद में। किताब वाला कौन है भाई, दे देता हूँ, बाकी इंशाल्लाह कल सुबह के बाद होंगे। ये रिवायत है, आपने फरमाया जो कोई मुझ पर सलाम देता तो अल्लाह मुझ पर मेरी रूह लौटाता है ताकि मैं उसका सलाम का जवाब देता हूँ। तो लिखा हुआ है कि शेख अल्बानी ने इसको हसन करार दिया है, तो ये भी आपके याद पर जरा रूह का लौटाया जाना, मतलब निकल दिया तो फिर ही लौटाता है ना, आप उसकी कैफियत क्या है अल्लाह बेहतर जानता है, ये मैंने पहले आपको बता दिए। अब इस रिवायत की सेहत का जो मसला है, मुझे इसकी सेहत से इत्तेफाक नहीं है।
अस्सलाम वालेकुम मेरे भाई, ये वेबसाइट है, इस पर आपको मजलस बराह रात मिल सकती है। ये है www.radio.jamaatuddawa.org। ये मेरे भाई वेबसाइट पर आप लाइव मजला सुन सकते हैं।
ये एक सवाल भाई ने पूछा है कि यहाँ मरकज में भाईजान है, यहाँ मरकज में कुछ कहते हैं सदके के जानवर देखे गए तो क्या इनसे शहर इफ्तारी करवाई जा सकती। याद रखो सदका लकात जितने माल मरकज में आते हैं ना, मरकज के बैतुल माल में जब जमा हो जाते हैं तो उनकी हैसियत फिर तब्दील हो जाती है, तो वो यहाँ आए हुए मेहमानों को खिलाए जा सकते हैं क्योंकि वो उनके लिए सदका नहीं हदिया है। जिस तरह नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने बीबी आयशा से कहा घर में खाने के लिए कुछ है, फरमाया कुछ नहीं है सिर्फ परीरा जो है उनकी जो बाजार करता बांधी थी उनका सदके का गोश्त पड़ा हुआ है। फरमाया वला हा सदका तुन वला ना हदिया, तो सदका उसके हक में हमारे लिए हदिया है, जब मेहमान है उनके लिए वो हदिया सदका नहीं है।